الحمد لله الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ونبينا وشفيعنا وشفاء صدورنا وغوثنا وغياثنا ومغيثنا ومعيننا وقطبنا وفريدنا ونظامنا وسراجنا وأولانا وأشرفنا ونور عيننا محمدا عبده ورسوله أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم يا أيها الذين آمنوا استعينوا بالصبر والصلاة إن الله مع الصابرين ولا تقولوا لمن يقتل في سبيل الله أموات بل أحياء ولكن لا تشعرون صدق الله مولانا العظيم وبلغنا رسوله النبي الكريم ونحن على ذلك من الشاهدين والشاكرين والحمد لله رب العالمين بارگاہ رسالت میں درود پاک کا نذرانہ پیش کیجیے اللهم صل على سيدنا ومولانا محمد وعلى آل سيدنا ومولانا محمد وأصحاب سيدنا ومولانا محمد وبارك وسلم صلاة وسلاما عليك يا رسول الله قرآن مجید فرقان حمید کی ایک آیت مبارکہ تلاوت کرنے کا شرف حاصل کیا. ارشاد ربانی ہوا یا ایھا الذین آمنوا استعینوا بالصبر والصلاۃ، اے ایمان والوں مدد چاہو صبر سے اور نماز سے. ان اللہ مع الصابرین، بے شک اللہ صبر کرنے والوں کے ساتھ. ولا تقولوا لمن يقتل في سبيل الله اموات، اور وہ جو اللہ کی راہ میں مارے جائیں، قتل ہو جائیں، شہید کر دیے جائیں، انہیں مردہ نہ کہو. بل احیاء ولکن لا تشعرون، بلکہ وہ زندہ ہیں لیکن تمہیں انہیں دیکھنے کا شعور نہیں. گزشتہ رات ہم نے آپ کے سامنے سیدہ خاتون جنت رضی اللہ تعالی عنہا کے حالات، واقعات اور اسلام کے سلسلے میں ان کی خدمات، یہ تمام چیزیں بیان کی تھیں اور یہ بتایا تھا کہ اہل بیت کون ہیں. ہم اہل سنت و جماعت کا عقیدہ یہ ہے کہ تمام ازواج مطہرات یہ اہل بیت میں داخل ہیں. حضرت علی اہل بیت میں داخل ہیں، حضرت فاطمہ اہل بیت میں داخل ہیں، امام حسن، امام حسین رضی اللہ تعالی عنہم اجمعین، یہ سب اہل بیت میں داخل ہیں۔ لیکن مخالفین ایک اعتراض یہ کرتے ہیں کہ نبی پاک علیہ الصلوۃ والسلام نے جب نجران کے یہودیوں سے مباہلہ کیا تو اس وقت صرف سیدہ کائنات سیدہ فاطمہ الزہرا رضی اللہ تعالی عنہا کو لے گئے، دیگر صاحبزادیوں کو نہیں لے گئے، کیونکہ سرکار کی چار صاحبزادیاں تھیں، سیدہ زینب، سیدہ رقیہ، سیدہ ام کلثوم اور سیدہ فاطمہ الزہرا رضی اللہ تعالی عنہن۔ وہ کہتے ہیں دیکھو اس کا مطلب ہے کہ حضور کی ایک ہی صاحبزادی تھی، وہ لوگ تو مانتے نہیں نا، وہ کہتے نہیں صرف ایک ہی تھی، ہم کہتے نہیں چار تھی، اگر وہ بھی ہوتی تو ان کو ساتھ لے جاتے، لیکن ان کو نہیں لے گئے، صرف ایک صاحبزادی کو لے گئے اور وہاں جا کر ان پر چادر ڈالی، چادر میں حضرت علی کو لے لیا، حضرت فاطمہ کو لے لیا، امام حسن حسین کو لے لیا، اور پھر دعا فرمائی، اللہم ہؤلاء اہل بیتی، اے اللہ یہ میرے اہل بیت ہیں، وَيُطَهِّرَهُمْ تَطْهِيرًا، مولا انہیں پاک کر دے، ایسا پاک کر دے جیسا کہ پاک کرنے کا حق۔ اب آئیے اس کا جواب کیا ہے، پہلے تھوڑا سا پس منظر اس مباہلے کا جو نبی پاک علیہ الصلوۃ والسلام نے نجران کے عیسائیوں کے ساتھ کیا تھا۔ کچھ لوگ وہاں سے آئے سرکار دو عالم علیہ الصلوۃ والسلام کے پاس۔ اچھا یہ اس بات کی میں وضاحت کر دوں کہ آج ہمارا عنوان ہے حضرت سیدنا امام حسن رضی اللہ تعالیٰ، آج ہم ان کی سیرت آپ کے سامنے بیان کریں گے، لیکن ابتدا میں اہل بیت کے فضائل اور پھر امام حسن کی بارگاہ میں ہدیہ عقیدت اور محبت۔ وما توفیق الا باللہ العلی العظیم۔ حضرت ابن عباس رضی اللہ تعالی عنہما فرماتے ہیں کہ ایک مرتبہ نجران کے عیسائی حضور پر نور صلی اللہ علیہ وسلم کی بارگاہ میں حاضر ہوئے اور آ کر کہتے ہیں، محمد صلی اللہ علیہ وسلم آپ یہ بتائیے کہ حضرت عیسیٰ علیہ السلام کے سلسلے میں آپ کا عقیدہ کیا ہے؟ نبی پاک علیہ الصلوۃ والسلام نے فرمایا، ہمارا عقیدہ یہ ہے کہ وہ اللہ کے نبی ہیں، جلیل القدر پیغمبر ہیں اور حضرت مریم سلام اللہ علیہا کے صاحبزادے ہیں۔ تو انہوں نے کہا اور اللہ کے بیٹے بھی ہیں، سرکار نے فرمایا کیوں بھائی اللہ کے بیٹے کیوں ہوں گے؟ انہوں نے کہا اس لیے کہ ان کا کوئی باپ نہیں لہذا ان کا باپ اللہ ہے۔ آپ جانتے ہیں نا حضرت عیسیٰ علیہ السلام بغیر باپ کے پیدا ہوئے، تو عیسائیوں نے کہا ان کا کوئی باپ نہیں اس لیے ان کا باپ اللہ ہے، تو سرکار دو عالم علیہ الصلوۃ والسلام نے فرمایا، اگر تمہاری یہی دلیل ہے کہ ان کا کوئی باپ نہیں ہے اس لیے ان کا باپ اللہ ہے، تو پھر ان سے پہلے تم حضرت آدم کو اللہ کا بیٹا کہو، اس لیے کہ ان کی تو ماں ہے باپ نہیں ہے، اور حضرت آدم علیہ السلام کی نہ ماں ہے نہ باپ، دلیل قوی ہے نا۔ اگر تم اسی بات پر کہہ رہے ہو کہ ان کے باپ نہیں تو ان کا باپ اللہ ہے معاذ اللہ، تو سرکار نے فرمایا تو پھر اسی دلیل کی روح سے تم حضرت عیسیٰ سے پہلے حضرت آدم کو اللہ کا بیٹا کہو، حضرت عیسیٰ کی تو والدہ ہیں والد نہیں ہیں، اور حضرت آدم علیہ السلام بغیر ماں باپ کے پیدا ہوئے تو پھر وہ بھی اللہ کے بیٹے ہوئے۔ حضور پر نور علیہ الصلوۃ والسلام کی اس دلیل کے سامنے دم بخود ہو گئے، خاموش ہو گئے، کوئی جواب نہیں بن پڑا، ظاہر دلیل تو قوی تھی۔ تو انہوں نے کیا کیا، انہوں نے کہا نہیں ٹھیک ہے ہم آپ سے مباہلہ کریں گے، بس ہم اپنے بڑے بڑے پاپ پادریوں کو لے کر آتے ہیں، ایک جگہ ایک مقام ایک تاریخ مقرر کر لیجئے، آپ بھی آئیے اور ہم آتے اپنے پادریوں کو لے کر، پھر ہم آپ سے مباہلہ کریں گے۔ हुजूर अलैहिस्सलाम को जब उन्होंने ये कहा, अल्लाह तबारक व ताला ने आयत मुबारक नाजिल फरमा दी। अल्लाह फरमाता है, قل تعالوا ندعو ابناءنا وابناءكم ونساءنا ونساءكم وانفسنا وانفسكم ثم نبتئل فنجعل لعنة الله على الكاذبين। محمد صلی اللہ علیہ وسلم ان سے فرما دیجئے، آؤ تم بھی اپنے بیٹوں کو لے کر آؤ، ہم بھی اپنے بیٹوں کو لے کر آتے ہیں۔ वनिसाना वनिसाकुम, तुम भी अपनी औरतों के साथ आओ, हम भी अपनी औरतों के साथ आते हैं। वअनफुसना वअनफुसाकुम, तुम भी अपनी जानों के साथ आ जाओ, हम भी अपनी जानों के साथ आते हैं। सुम्मा नबताहिल फनजअल लानतल्लाहि अलल काज़िबी, और फिर मुबायला करते हैं कि अल्लाह ताला झूठों पर लानत फरमाए, जो झूठ बोले उस पर अल्लाह की लानत हो। इन्होंने कहा ठीक है, सरकार ने इस आयत के बाद ऐलान फरमा दिया, ठीक है आ जाओ, ये चलेगा। तारीख मुकर्रर हो गई। नबी पाक अलैहिस्सलाम इस शान से मैदान मुबाहला में गए कि सरकार की गोद में इमाम हुसैन रदी अल्लाह ताला, उंगली पकड़े हुए इमाम हसन रदी अल्लाह ताला, सरकार के पीछे हजरत अली शेर खुदा रदी अल्लाह ताला, उनके पीछे खातून जन्नत सैयदा फातिमतुज़्ज़हरा रज़ियल्लाहु ताला अन्हा। इस तरह हुजूर अलैहिस्सलाम मैदान मुबाहला में गए, सरकार ने इन पर अपनी चादर डाल दी और कहा, अल्लाहुम्मा हाउलाई अहले बैती, अल्लाह ये मेरे अहले बैत हैं, वयुताहिरहुम ततहीरा, इनको पाक कर दे जैसा कि पाक करने का हक। और फिर अपने अहले बैत से फरमाया, सुनो जब मुबाहला हो और मैं इनके लिए दुआएं जरर करूं तो तुम सब मेरी दुआ पर आमीन कहना। इन्होंने कहा ठीक है। उधर ईसाइयों के पादरी जो बड़े बड़े थे वो जर्द बर्क लिबास पहन कर आए, चमकते हुए लिबास, फड़कते हुए और कीमती लिबास। उनका मकसद ये था कि हमारे इन कीमती कपड़ों को देखकर इनके ऊपर एक रौब तारी होगा, इनकी चमक दमक देखकर इन लोगों की आंखें शीरा हो जाएंगी। और हकीकत में उनके लिबास ऐसे थे कि जो चमक रहे थे दूर से चमकते हुए नजर आ रहे थे, लेकिन देखने वालों ने देखा कि इधर उनके लिबास चमकते थे, इधर अहले बैत के चेहरे चमकते थे। उधर लिबास चमकते थे, इधर चेहरे चमकते थे। सरकार दो आलम अलैहिस्सलाम पहुंच गए, अभी मुबाहला शुरू नहीं हुआ। एक उनका सबसे बड़ा जो था ना पादरी, जिसकी भवें भी सफेद थी, बड़ा उम्र रसीदा, उसने गौर से अहले बैत के चेहरों को देखा, गौर से देखा और वहीं से पुकारा, ला तो बाहिलू वाहदाकू, अरे इनसे मुबाहला ना करना वरना हलाक हो जाओगे, मुबाहला ना करो, ठहर जाओ। उन्होंने कहा तुम्हें क्या हो गया, तुम्हें तो हम इसीलिए लाए थे, तुम इतने बड़े हो, उम्र रसीदा हो, तुम हम सब में काबिल हो, तुम मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम से मुबाहला करोगे। उसने कहा नहीं, मैं इन चेहरों को देख रहा हूं, खुदा की कसम ये ऐसे चमकते हुए चेहरे हैं कि अगर ये अल्लाह से किसी बात पर कसम उठा ले अल्लाह इनकी कसमों को पूरा कर दे, ऐसे चेहरे मैं देख रहा हूं। ला तो वाहिलू वाहदा को, मुबाहला मत करना, हलाक हो जाओगे। उन्होंने कहा फिर क्या करें, कहा इनसे माजरत करके निकल जाओ, माफी मांग लो, माजरत कर लो, कहना हम मुबाहला नहीं करते, चले जाओ। उन्होंने कहा ठीक। उन्होंने कहा मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, हम आपसे मुबाहला नहीं करते। सरकार ने फरमाया क्यों, कहा नहीं नहीं हम माजरत चाहते हैं, मुबाहला नहीं करते, चले गए। खैरियत थी तो चले गए, अगर मुबाहला करते तो क्या होता। नबी पाक अलैहिस्सलातु वस्सलाम ने फरमाया अगर ये मुझसे मुबाहला कर लेते, मैं इनके लिए दुआए जरर कर देता और मेरी दुआ पर मेरे अहले बैत आमीन कह देते, खुदा की कसम ये जितने भी थे ये सब बंदर और सूर की शक्ल में मुतशक्किल हो जाते, इनके चेहरे बिगड़ जाते। खैरियत रही के माजरत करके निकल गए। तो ये है पस मंजर उस मुबाहले का। अब आप कहेंगे मुबाहला क्या होता है? देखिए, एक होता है मुनाजरा, एक होता है मुबाहला। मुनाजरे का मतलब ये कि दो फरीक आमने सामने बैठे, किसी एक टॉपिक पर वो अपने अपने दलाइल दे। मसलन एक ने दलील दी, दूसरे ने दी, इसने दी, फिर सामने वाले ने दी। जिसकी दलील कवी है वो जीत जाएगा, इसको कहते हैं मुनाजरा। लेकिन मुबाहला ये होता है उसमें कोई दलीलें देने की जरूरत नहीं, अपना अपना अकीदा दोनों जाहिर करते हैं, अल्लाह की बारगाह में दुआ करते हैं, मौला हम में से जो सच्चा हो उसे इज्जत दे, जो झूठा हो उसे दलील कर दे। या ये दुआ करें कि जो सच्चा हो वो जिंदा रहे, वो जो झूठा हो वो मर जाए। खालिक कायनात पे फैसला छोड़ दिया और वो ही हो जाता। जाहिर अल्लाह पे जब फैसला छोड़ा जाए तो अल्लाह ताला तो बेहतरीन जानता है ना, हिकमत वाला है, मसलियत वाला है, वो जानता है कौन किस हाल में है, कौन सच्चा है, कौन झूठा है, कौन खरा है, कौन खोटा है। तो ये है मुबाहला। तो हुजूर अलैहिस्सलाम ने फरमाया, अगर मैं इनके लिए दुआएं जरर कर देता और मेरे अहले बैत उस पर आमीन कह देते, खुदा की कसम ये जितने भी थे ये सब बंदर और सूर की शक्ल में मुतशक्किल हो जाते। खैरियत रही के माजरत करके निकल गए, चले गए। जो सवाल उन्होंने कायम किया था ना कि तीन बेटियों को नहीं ले गए, चौथी को सरकार ले गए, हजरत जैनब, हजरत रुकैया, हजरत उम्मे कुलसूम, इनको सरकार नहीं ले गए मुबाहले में। उलमा ने लिखा क्यों नहीं ले गए, वजह क्या थी? हजरत सैयदा रुकैया रजी अल्लाह ताला अन्हा का विसाल हुआ 2 हिजरी में, हजरत सैयदा जैनब रजी अल्लाह ताला अन्हा का विसाल हुआ 8 हिजरी में, हजरत सैयदा उम्मे कुलसूम रजी अल्लाह ताला अन्हा का विसाल हुआ 9 हिजरी में, और मुबाहला हुआ 10 हिजरी में। मुबाहला हुआ 10 हिजरी में। तो जाहिर है तीनों शहजादियां विसाल कर गई, सिर्फ एक शहजादी बाकी थी, खातून जन्नत सैयदा फातिमा ज़हरा रज़ी अल्लाह ताला अन्हा। तो जो बाकी थी उनको साथ ले गए। बात समझ में आ रही है आपकी? तो ये है उस एतराज का जवाब जो ये लोग करते हैं कि मैदान मुबाहला में बाकी साहबजादियां नहीं गई, एक ही साहबजादी गई। अहले बैत की शान में अल्लाह तबारक व तआला ने बहुत सी आयत नाजिल की है। अल्लाह फरमाता है, वअतसिमु बिहब्लिल्लाहि जमीअन वला तफर्रकू, सब मिलकर अल्लाह की रस्सी को मजबूती से थाम लो और आपस में तफरका ना डालो, आपस में तफरका ना डालो। हजरत इमाम जाफर सादिक रज़ी अल्लाह ताला ने इस आयत के तहत फरमाते हैं, नहनु हब्लुल्लाह अल्लज़ी क़ाला अल्लाहु फी, अल्लाह ने जिस रस्सी का हुक्म दिया है पकड़ने का, नहनु हब्लुल्लाह, वो अल्लाह की रस्सी हम अहले बैत। अल्लाह ने कोई आसमान से रस्सी नहीं लटका रखी कि सब जाके पकड़ ले। फरमाते हैं नहनु हब्लुल्लाह, वो अल्लाह की रस्सी हम अहले बैत हैं, हमारे दामन को पकड़ो और आपस में तफरका ना डालो। ये आयत हमारे लिए नाज़िल हुई। कौन कह रहे हैं? इमाम जाफर सादिक रजी अल्लाह ताला अन्हु। दूसरे मकाम पर अल्लाह फरमाता है, फसअलु अहलज़िक्र इन कुंतुम ला तालमून, पूछो अहले जिक्र से अगर तुम नहीं जानते। पूछो अहले जिक्र से। हजरत जाबिर बिन अब्दुल्ला रजी अल्लाह ताला ने फरमाते हैं इस आयत के तहत कि हजरत अली शेर खुदा रजी अल्लाह ताला ने फरमाया, अहले जिक्र से मुराद हम अहले बैत हैं, अहले जिक्र से मुराद हम अहले बैत हैं, हमसे पूछो जो कुछ पूछना है, हमसे पूछो, हम अहले जिक्र हैं। ये आयत भी अहले बैत की शान में नाजिल हुई। नबी पाक अलैहिस्सलाम ने अपने अहले बैत की शान बयान करते हुए फरमाया, मसलु अहलु बैती कमसलि सफीनतिन नूह, मेरे अहले बैत की मिसाल हजरत नूह अलैहिस्सलाम की कश्ती की तरह,
वमन रकेबा फीहा नजा वमन तखल्लफा अनहा गरक, जो उसमें सवार हो गया वो निजात पा गया और जो रह गया गरक हो। यही हुआ था ना, आप उलमाए किराम से सुनते रहते हैं, हजरत नूह अलैहिस्सलाम ने कश्ती बनाई थी अल्लाह के हुक्म से। अल्लाह ने फरमाया नूह एक कश्ती बनाओ बहुत बड़ी वसी लंबी चौड़ी और हर जानदार का एक जोड़ा उसमें रख लो। अहले ईमान तो उसमें बैठेंगे जो उन पर ईमान लाए, उनके अलावा जितने भी जानदार हैं चरिंद परिंद हैवान जितने भी हैं सबका एक एक जोड़ा उस कश्ती में रख लो। अब आप देखेंगे कितनी बड़ी अल्लाह की मखलूक है, कितनी अजीम कश्ती होगी। ना मानने वाले जो थे वो हंस रहे थे, ये नूह अलैहिस्सलाम की क्या बना रहे हैं, ये इतनी बड़ी कश्ती ये चलेगी कहां, इतनी वसी इतनी लंबी इतनी ऊंची बड़ी कश्ती के चलने के लिए पानी भी तो चाहिए, कौन से पानी में चलेगी, कौन से दरिया में चलेगी। अजीब किस्म की बातें कर रहे हैं, हंस रहे हैं मजाक उड़ा रहे हैं। हजरत नूह अलैहिस्सलाम खामोशी से काम करते रहे, बनाते रहे बनाते रहे। जब कश्ती तैयार हो गई हर जानदार का एक एक जोड़ा ले लिया उस कश्ती में रख ली। उसके बाद अहले ईमान यानी जो उन पर ईमान लाए थे उनको भी बिठा लिया, खुद भी बैठ गए। एक तंदूर से पानी निकलना शुरू हुआ, निकलते निकलते इतना हुआ कि पूरी दुनिया में फैल गया और फिर वो पानी बढ़ना शुरू हुआ, बड़ी बड़ी इमारतें बड़ी बड़ी चीजें सब उसमें डूब गई। अब जाहिर है कश्ती थी, पानी बढ़ता रहा कश्ती ऊपर रही, जो कश्ती में था वो ही बचा और जो कश्ती से बाहर था गर्क हो गया। तो हुजूर अलैहिस्सलाम ने अपने अहले बैत की मिसाल हजरत नूह अलैहिस्सलाम की कश्ती की दी, फरमाया मसल अहले बैत कमसल सफीनतिन नूह, मेरे अहले बैत की मिसाल हजरत नूह अलैहिस्सलाम की कश्ती की तरह है। वमन रकेबा फीहा नजा, जो उसमें सवार हो गया वो निजात पा गया। वमन तखल्लफ अनहा गर्क, और जिसने उससे एराज किया वो गर्क हो। यानी मेरे अहले बैत के दामन को मजबूती से पकड़ो, अगर छोड़ दोगे गर्क हो जाओगे, पकड़ लोगे निजात हो जाओगे। अच्छा, अहले बैत को तो बनाया निजात की कश्ती और सहाबा के लिए फरमाया असहाबी कन नुजूम फबी अय्य हिमतदई तुम एहतदई तुम, मेरे सारे सहाबा आसमाने हिदायत के सितारे हैं, जिसके पीछे चलोगे हिदायत पा जाओ। किसी एक का नहीं बताया, अबू बकर के पीछे चलोगे तो हिदायत मिलेगी, उमर के पीछे हिदायत मिलेगी, उस्मान के पीछे हिदायत मिलेगी, अली के पीछे हिदायत मिलेगी, अब्दुल्ला इब्ने मसूद के पीछे चलोगे हिदायत मिलेगी, सलमान फारसी के पीछे हिदायत मिलेगी, बिलाल हक्की के पीछे नहीं, जितने मेरे सहाबा हैं ये सब के सब आसमान हिदायत के सितारे हैं, ये चमक रहे हैं दमक रहे हैं, इनके पीछे चलोगे हिदायत ही हिदायत। अब आप देखते हैं ना, जिनका ताल्लुक तालीम और तालुम से है यानी पढ़ाई से है, वो जानते हैं कि कोई उस्ताद ये दावा नहीं कर सकता कि मुझसे पढ़ने वाले सारे काबिल हैं, कोई दावा कर सकता। क्लास में एक स्टूडेंट ऐसा निकल आएगा जो बिल्कुल गबी कुन जहन, और एक ऐसा निकल आएगा जो सबसे ज्यादा काबिल होता है ना, जो लोग पढ़ाते हैं उनको पता होगा। ये नहीं होता जी मुझसे जिसने पढ़ा सब काबिल हैं, वेल एजुकेटेड है, पूछ लो इससे जिसने मुझसे पढ़ा है, जो पूछोगे बता देगा, ऐसा नहीं हो सकता। सिर्फ एक जात थी जिसने ये दावा किया और वो जात पाक मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम। अस्हाबी कन नुजूम फबी अय्यिहिम मुक्तदई तुम एहतदई तुम, मेरे सहाबा आसमान हिदायत के सितारे हैं, जिसके पीछे चलोगे हिदायत पा जाओगे। ये किसका कमाल था, ये पढ़ने वाले का कमाल था या पढ़ाने वाले का कमाल, ये उस पढ़ाने वाले का कमाल था, ये उस बारगाहे रिसालत का कमाल था कि जो भी वहां पर आया आसमाने हिदायत का सितारा बन गया, आसमाने हिदायत का सितारा बन गया। अच्छा, अब आप देखें اہلِ بیت کو بنایا نجات کی کشتی، اور صحابہ کو کیا بنایا؟ بھول گئے، ہدایت کا ستارہ۔ میں اسی لیے پوچھ رہا ہوں کہ آپ لوگ سو تو نہیں رہے۔ اہلِ بیت نجات کی کشتی اور صحابہ ہدایت کے ستارہ، ٹھیک ہے نا؟ کیوں یہ مثال کیوں دی؟ وجہ یہ تھی، آج سے 1400 سال پہلے، 1500 سال پہلے نہ یہ ریڈار تھے، نہ یہ آلات تھے، نہ یہ سائنسی ترقی تھی۔ آج تو آپ دیکھیں گے اگر ہوائی جہاز ہو اس میں بھی ریڈار لگے ہوئے ہیں، آلات لگے ہوئے ہیں، پائلٹ جو ہے وہ ایسے نہیں کہ اسٹیئرنگ پکڑ کے بیٹھا ہے، گھما رہا ہے، ادھر موڑ رہا ہے، یہ کر رہا ہے، اس نے اس میں فیڈ کر دیا، آرام سے بیٹھے ہوئے چائے پی رہے ہیں، جہاز چلا جا رہا ہے، یہی ہے نا۔ اور یہی پانی کے جہاز میں بھی، چھوٹی کشتیوں میں بھی، بڑے بڑے جہازوں میں بھی سائنسی آلات لگے ہوئے ہیں، جس سمت جانا ہے وہیں انہوں نے فیڈ کر دیا، دائیں جانا ہے، بائیں جانا ہے، سیدھے جانا ہے یا واپس جانا ہے، مشرق، مغرب، جنوب، شمال، جہاں بھی جانا ہے اس میں فیڈ کر دیا، جہاز چلا جا رہا۔ لیکن آج سے 1400 سال پہلے جب بحری سفر ہوتے تھے، اور خاص طور پر رات میں سفر ہوتے تھے، تو وہ کیا کرتے تھے؟ ستاروں کو دیکھ کر اپنی سمت کا تعین کرتے تھے، ستاروں کو دیکھ کر سمت کا تعین کرتے تھے، اسی سمت چلے جاتے، ٹھیک ہے نا۔ اسی لیے نبی پاک علیہ السلام نے مثال دی، اور مثال بھی کیسی دی؟ اہل بیت کو بنایا نجات کی کشتی، صحابہ کو بنایا ہدایت کا ستارہ، بیٹھو یہاں اور دیکھو وہاں، بیٹھو یہاں اور دیکھو وہاں۔ اب آپ بتائیے اگر کوئی کشتی میں بیٹھا رہے اور ستاروں سے نظر ہٹا لے تو کیا منزل پر پہنچے گا؟ نہیں، منزل پر پہنچ ہی نہیں سکتا، وہی تو تعین کر رہے ہیں، ستاروں کو دیکھ کر سمت کا تعین ہو رہا، اور اگر ستاروں کو دیکھتا رہے کشتی میں نہ بیٹھے، پھر ساحل پہ کھڑا رہے ستاروں کو دیکھنے کی یہ ہدایت ملے گی، پہنچے گا؟ وہیں کھڑا رہا۔ منزل پر پہنچنے کے لیے کشتی میں بیٹھنا بھی ضروری ہے، ستاروں کو دیکھنا بھی ضروری۔ بات سمجھ میں آ رہی ہے؟ آ رہی ہے نہیں آ رہی؟ شکر ہے آ رہی ہے، ماشاءاللہ۔ منزل پر پہنچنے کے لیے کشتی میں بیٹھنا بھی ضروری ہے، ستاروں کو دیکھنا بھی ضروری ہے۔ نبی پاک علیہ السلام نے اسی لیے اپنے اہل بیت کو نجات کی کشتی بنایا، اپنے صحابہ کو ہدایت کا ستارہ بنایا، بیٹھو یہاں دیکھو وہاں، ایک ہاتھ میں تمہارے اہل بیت کا دامن ہو اور تمہارے دوسرے ہاتھ میں صحابہ کا دامن ہو، دونوں کا ادب کرو، دونوں سے محبت کرو، دونوں کا احترام کرو، یہاں بھی کامیاب انشاءاللہ وہاں بھی کرو، دونوں جگہ کامیاب ہو جاؤ، ٹھیک ہے نا۔ اچھا اب ایک بات بتائیے، اس کا الٹ بھی تو ہو سکتا تھا، اگر اس کو بالکل الٹ دیا جائے، ترتیب کیا رکھی؟ اہل بیت نجات کی کشتی، صحابہ ہدایت کے ستارہ۔ اگر ہم اس کو پلٹ دیں، اہل بیت کو بنا دیں ہدایت کا ستارہ اور صحابہ کو بنا دیں نجات کی کشتی، تب چلے گا؟ ہو بھی تو سکتا تھا نا بھائی، سرکار فرماتے تھے میرے اہل بیت جو ہے نا یہ آسمان ہدایت کے ستارہ، اب میرے صحابہ جو ہیں یہ نجات کی کشتی۔ نہیں، صحابہ کو بنایا ہدایت کا ستارہ، اہل بیت کو بنایا نجات کی کشتی۔ کیوں؟ اس لیے کہ نبی پاک علیہ الصلوۃ والسلام جانتے تھے اگر میں نے اپنے صحابہ کو نجات کی کشتی بنا دیا تو ایک وقت آئے گا کہ دنیا میرے صحابہ سے خالی ہو جائے گی۔ وقت آنا تھا نا، ایک وقت آئے گا کہ دنیا میرے صحابہ سے خالی ہو جائے گی، ایک ایک کر کے سب رخصت ہو جائیں گے، پھر میری امت کس کشتی میں بیٹھے گی؟ پھر میری امت کس کشتی میں بیٹھے گی؟ اور سرکار یہ بھی جانتے تھے لیکن میری اولاد قیامت تک باقی رہے گی، میری اولاد قیامت تک باقی رہے گی، اس لیے میں اپنی اولاد کو نجات کی کشتی بناؤں گا اور اپنے صحابہ کو ہدایت کا ستارہ بناؤں گا۔
یا علی،
सहाबा को हिदायत का सितारा इसलिए बनाया, ऐ अहले सफा अहले वफा तुम्हारी कुर्बानियां कबूल हो चुकी, तुम्हारी जानिसारी कबूल हो चुकी, तुमने अपना सब कुछ जो मुझ पर कुर्बान किया वो सब कबूल हो गया। अब उसका नतीजा ये है, उसका सिला ये है कि तुम कयामत तक आसमाने हिदायत पर सितारे बनकर चमकते रहो, कयामत तक आसमाने हिदायत पर सितारे बनकर चमकते रहो। लेकिन जहां तक मसाइब का ताल्लुक है, मुश्किलात का ताल्लुक है, परेशानी का ताल्लुक है, उसमें मैं अपनी औलाद को डालूंगा, मैं अपनी औलाद को निजात की कश्ती बनाऊंगा। तूफान करबला इसके ऊपर से गुजरेगा, भूखा ये रहेगा, प्यासा ये रहेगा, फाका ये करेगा, ये सारी मुसीबतें उठाएगा, मैं अपनी औलाद को परेशानी में डालूंगा, मुसीबतों में डालूंगा। इसलिए अहले बैत निजात की कश्ती हैं, सहाबा हिदायत के सितारे। इसलिए नबी पाक अलैहिस्सलाम ने अहले बैत को निजात की कश्ती बनाया। एक और हदीस में सरकार दो आलम अलैहिस्सलाम ने फरमाया हज्जतुल विदा के मौके पर, सुनो मैं अपने पीछे दो चीजें छोड़े जा रहा हूं, तरक्तु फीकुम सकलैन, दो भारी चीजें वजनी चीजें छोड़े जा रहा, कीमती नहीं कहा, यह भी फरमा सकते थे लोगों में अपने पीछे दो कीमती चीज छोड़े जा रहा, नहीं, इसलिए नहीं फरमाया कि हर कीमती चीज भारी नहीं होती, हर कीमती चीज भारी नहीं होती। डॉलर कीमती है या नहीं है? ना कीमती, क्या रेट चल रहा है आजकल? ऊपर से ऊपर ही जा रहे, लेकिन अब तो शुक्र है नीचे आने शुरू हो, खुदा करे और नीचे चले। खैर बहरहाल डॉलर कीमती है, लेकिन हाथ पे रखकर फूंक मारो उड़ जाए, कीमती है वजनी नहीं, इसलिए सरकार ने कीमती नहीं कहा, वजनी। तरक तुफी कुम सकलैन, मैं अपने पीछे दो वजनी चीजें छोड़े जा रहा हूं, एक किताबुल्लाह है, दूसरी मेरी औलाद, मेरे अहले बैत, इन दोनों को मजबूती से थाम लो। एक हाथ में किताब अल्लाह हो कुरान उसका दामन, दूसरे हाथ में मेरे अहले बैत का दामन, यहां भी कामयाब वहां भी कामयाब। और वजनी इसलिए भी फरमाया, मैं अपने पीछे ऐसा वजनी छोड़े जा रहा हूं कि जब वो करबला में खड़ा हो जाएगा तो कैसी ही आंधी चले उसको हिला नहीं सके। किताब को किसी दौर में तन्हा नहीं छोड़ा गया, याद रखिए, कुरान को किसी दौर में तन्हा नहीं छोड़ा गया। यह भी हो सकता था ना कि अल्लाह ताला कुरान को नाजिल कर देता, ए लोगों हमने कुरान बैतुल्लाह की छत पे नाजिल कर दिया, पढ़ लो हिदायत पा लो, नहीं, कुरान से पहले अपने हबीब को भेजा, ए महबूब आप जाइए, फिर कुरान को नाजिल किया, जो कुरान कहता रहे आप अमली नमूना करके दिखाते रहे। कुरान ने कहा नमाज पढ़ो, रसूल ने नमाज पढ़ के बता दी, कुरान ने कहा हज करो, रसूल ने हज करके बता दिया, कुरान ने कहा रोजा रखो, रसूल ने रोजा रख के बता दिया, जो कुछ कुरान कहता रहा रसूल करते रहे। एक खामोश कुरान है, एक बोलता कुरान, एक खामोश कुरान है, एक बोलता कुरान है। इसीलिए किसने कहा खामोश कर रहे तो खुदा की किताब है, खामोश कर रहे तो खुदा की किताब है, और बोलने लगे तो रिसालत माब, बोलने लगे तो रिसालत माब। कुरान को अकेला नहीं छोड़ा गया, जब सरकार ने जाहिरी तौर पर पर्दा फरमा लिया, अपने अहले बैत को कुरान के साथ कर दिया। ये भी कयामत तक रहेंगे, कुरान भी कयामत तक रहेंगे। फरमाया लोगों के नसब उनके बेटों से चलते हैं, मेरी नस्ल मेरा नसब मेरी बेटी से चले, और कयामत के दिन सारे नसब मुनकते हो जाएंगे, इल्ला सबबी और नसबी, मेरा नसब कयामत के दिन भी मुनकते नहीं होगा। यह शान है हुजूर अलैहिस्सलाम की नसब। दीगर मकामात पर भी नबी पाक अलैहिस्सलाम ने फजीलतें बयान फरमाई। अब आइए सैयदना इमाम हसन रदियल्लाहु ताला अन्हु, नबी पाक अलैहिस्सलाम के नवासे
सरकार इनसे बेहद मोहब्बत फरमाते। नाम हसन हुजूर अलैहिस्सलाम ने रखा। और एक रिवायत यह है कि अल्लाह तबारक व तआला ने नाम रखा। हजरत जिब्रील आए, या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम, अल्लाह फरमाता है इनका नाम हसन रखे। सरकार ने नाम हसन रखा। हसन के माना हुस्नो जमाल वाला, हुस्नो जमाल वाला। आपकी कुन्नियत अबू मोहम्मद, ये भी नबी पाक अलैहिस्सलाम ने खुद रखी। अलकाबान सैयद, तैयब, अमीन, तकी, जकी, सफ़तुल्लाह, मुजतबा, शबीह रसूल सल्लल्लाहु अलैहि वसल्लम, ये उनके अलकाबात। एक रिवायत के मुताबिक आपकी विलादत निज शाबान को हुई और दूसरी रिवायत के मुताबिक 15 रमजान। ये दो रिवायतें हैं। 3 हिजरी में मदीने मुनव्वरा में आपकी विलादत हुई इमाम हसन रजी अल्लाह ताला अन्हु की। सरकार को खबर हुई, नबी पाक अलैहिस्सलातु वस्सलाम तशरीफ लाए, फरमाया अली मुझे मेरा बेटा दिखाओ। हजरत अली करम अल्लाह ताला वजह करीम ने इमाम हसन को गोद में लेकर सरकार की गोद में दे दी। हुजूर अलैहिस्सलातु वस्सलाम ने उनके कान में अजान दी और अपना लुआब दहन उनके दहन में डाला। दुनिया में आने के बाद इमाम हसन की पहली गिजा रसूल का लुआब दहन। फिर फरमाया अली इसका नाम क्या रखा? हजरत अली करम अल्लाह ताला वजहुल करीम को जंग से मोहब्बत थी, जंग लड़ने से। इसीलिए आप देखते हैं ना, हर जंग में सर फहरिस्त है। सफे अव्वल में मौलाए कायनात हर जगह अपनी बहादुरी, अपनी शुजात के जौहर दिखाए। इन्होंने अर्ज़ की, या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम, मैंने नाम रखा हरब। हरब के माना जंग। फरमाया नहीं, ये हसन है। हरब नहीं, ये हसन है, यानी हुस्नो जमाल वाला। और कुछ अरसे बाद जब छोटे शहजादे इमाम हुसैन रजी अल्लाह तआला अन्हु की विलादत हुई, जब भी सरकार तशरीफ लाए, मुझे मेरा बेटा दिखाओ, इमाम हुसैन को गोद में दिया, अजान दी, लुआब दहन चटाया, अली नाम क्या रखा? कहा हरब। कहा हरब नहीं, ये तो हुसैन है, वो हसन है, ये हुसैन। तो नबी पाक अलैहिस्सलाम ने खुद नाम तजवीज फरमाया। शबीह रसूल सल्लल्लाहु अलैहि वसल्लम, आपका चेहरे मुबारक बिल्कुल नबी पाक अलैहिस्सलाम से मुशाबा। चुनाची अमीर मोमिनीन हजरत अली शेरे खुदा रजी अल्लाह ताला अन्हु फरमाते हैं कि हसन सर से लेकर सीने तक हुजूर के मुशाबा और हुसैन सीने से लेकर कदमों तक हुजूर के मुशाबा। हुजूर का जमाल दोनों में तकसीम हुआ। इमाम हसन सर से सीने तक रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के मुशाबा और इमाम हुसैन सीने से लेकर कदमों तक हुजूर अलैहिस्सलाम के मुशाबा। इसी को इमाम अहले सुन्नत ने बड़े प्यारे अंदाज में इस रिवायत का, इस हदीस का तर्जुमा किया। हजरत अली ने फरमाया ना कि हसन सर से सीने तक हुजूर के मुशाबा और हुसैन सीने से कदमों तक, तो इमाम अहले सुन्नत मौलाना शाह अहमद रजा खां मुहद्दिस बरेलवी नबर अल्लाह मरकदो फरमाते हैं, एक सीने तक मुशाबा, एक वहां से पांव तक। कैसे तर्जुमा, कैसी हदीस, वैसे तर्जुमा। एक सीने तक मुशाबा, एक वहां से पांव तक, हुस्न सिब तैन इनके जामो में है नीमा नूर का। हुस्न सिब तैन इनके जामो में है नीमा नूर का। फिर फरमाते हैं,
तेरी नस्लें पास में बच्चा बच्चा नूर का, तू है ने नूर तेरा सब घराना नूर का, तू है ने नूर तेरा सब घराना नूर का।
जिसको देखो इस घराने में एक से एक, कहते तू है ने नूर, या सुल्ला आप ही तो असल नूर और आपका फिर सब घराना नूर। इमाम हसन सीने तक, इमाम हुसैन कदमों तक, गोया रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का जमाल यानी हुसन इन दोनों शहजादों में तकसीम हुआ। नबी पाक अलैहिस्सलातु वस्सलाम इनसे बड़ी मोहब्बत फरमाते थे। आपके सिलसिले में चंद अहादीस हैं जो हम आपके सामने पेश करते हैं। इमाम हसन रजी अल्लाह ताला ने फरमाया, मन अरफनी फकद अरफनी व मन लम यारिफनी फअन अल हसन इब्ने रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, जो मुझे जानता है वो जानता है और जो नहीं जानता वो जान ले कि मैं हसन हूं रसूलुल्लाह का बेटा। इमाम हसन फरमा रहे अपना ताला। इमाम बुखारी हजरत अबू बकर सिद्दीक रजी अल्लाह ताला अन्हु से ये रिवायत करते हैं, फरमाते हैं नबी पाक अलैहिस्सलातु वस्सलाम मस्जिद नबवी में मिंबर पर रौनक अफरोज, तमाम साहबा बैठे, सामने से इमाम हसन रजी अल्लाह ताला अन्हु आ रहे, जो छोटे कमसिन बच्चे कभी चलते हैं गिरते हैं फिर चलते हैं, बच्चे जब चलना सीखते हैं ना तो ऐसी कैफियत होती, एकदम तो नहीं दौड़ते, आहिस्ता आहिस्ता। सिद्दीक अकबर रजी अल्लाह ताला अन्हु रिवायत कर रहे हैं, कहते हमने देखा इमाम हसन आ रहे हैं, जब सरकार के करीब पहुंचे हुजूर अलैहिस्सलातु वस्सलाम मिंबर से नीचे तशरीफ लाए, इमाम हसन को उठाकर अपनी गोद में बिठा दिया। कभी अपने शहजादे को देखते कभी लोगों को देखते, कभी शहजादे को देखते कभी लोगों को, गोद में बैठे। फिर सरकार ने फरमाया, सुनो हाजा इब्नी सैयदुन, बेशक ये मेरा बेटा सैयद है सरदार है और ये मुसलमानों के दो गिरोहों में सुलह करा देगा, मुसलमानों के दो गिरोहों में सुलह करा दे। बदबख्त लोग तो ये कहते हैं नबी को दीवार पीछे का इल्म नहीं और नबी कितने आगे की बात बता रहे हैं। अभी इमाम हसन बिल्कुल कमसिन है, चलना सीख रहे हैं, सरकार उस वक्त बशारत दे रहे हैं और बशारत कब पूरी हुई ये आगे चल के हम आपको बताएंगे। दी जब जब बिल्कुल कमसिन छोटे चलना सीख रहे हैं, मेरा ये बेटा सैयद है सरदार है और देखना ये मुसलमानों के दो गिरोहों में सुलह करा देगा। हजरत इब्ने अब्बास रज़ी अल्लाह ताला अन्हुमा रिवायत करते हैं, नबी पाक अलैहिस्सलातु वस्सलाम ने एक दिन इमाम हसन को अपने कंधों पर बिठा लिया, होता है ना मोहब्बत से बच्चों को कंधों पर बिठा लेते, तो सरकार ने अपने कंधों पर बिठाया और चल रहे। किसी साहबी ने देखा, उन्होंने कहा हसन सवारी तो बहुत अच्छी है, सरकार ने कहा सवार भी तो कितना अच्छा, सवार भी तो कितना अच्छा, इतनी मोहब्बत। हुजूर अलैहिस्सलातु वस्सलाम एक और मकाम पर फरमाया, इन्नल हसन वल हुसैन हुमा रेहानी मिनत दुनिया, हसन और हुसैन दुनिया में मेरे दो फूल हैं, मेरे दो फूल हैं। अच्छा फूलों को सूंघा जाता है ना, तो सरकार इन दोनों को गोद में लेकर बैठते थे ना, सूंघते थे जैसे फूलों को सूंघा जाता है। साहबा देख रहे हैं, कहा ये मेरे दो फूल हैं हसन और हुसैन रजी अल्लाह ताला अन्हु। हजरत उसामा बिन जैद रजी अल्लाह ताला अन्हु फरमाते हैं कि मैं किसी काम से हुजूर पुरनूर अलैहिस्सलातु वस्सलाम की बारगाह में हाजिर हुआ, सरकार बाहर तशरीफ लाए लेकिन एक चादर या कंबल ऐसे ऊपर اور ہاتھ دستے مبارک اس طرح جیسے کسی کو گود میں لیے ہوئے, اور اوپر چادر ڈلی ہوئی ہے یا کمبل ہے, یعنی نظر نہیں آ رہا کہ اندر کون. اس حال میں میرے آقا صلی اللہ علیہ وسلم باہر تشریف لائے تو حضرت اسامہ بن زید رضی اللہ تعالیٰ عنہ فرماتے ہیں, مجھے جو کچھ کہنا تھا میں نے عرض کیا, جو میری حاجت تھی پریشانی سرکار کے بارے میں, سرکار نے میری وہ پریشانی دور کر دی, مسئلہ حل کر دیا. جب میں جانے لگا تو اب ایک تشویش ہوئی کہ پوچھوں اندر کیا ہے. ایک آدمی اس انداز سے آئے اور اوپر کمبل ڈلا ہوا ہو اور اندر لگ رہا ہے کوئی چیز ہل رہی. کہتے میں نے پوچھا, جاتے جاتے میں نے پوچھا یا رسول اللہ صلی اللہ علیہ وسلم اس کمبل کے اندر کیا ہے. فرماتے ہیں آقا مسکرائے, کمبل ہٹایا تو امام حسن حسین حضور کی گود میں, دونوں حضور کی گود میں. سرکار نے فرمایا اے اللہ یہ میری بیٹی کے بیٹے ہیں, میں ان کو محبوب رکھتا ہوں, تو بھی ان کو محبوب رکھ, اور جو ان کو محبوب رکھے تو اس کو بھی محبوب. یہ بشارت دے دی نبی پاک علیہ الصلوۃ والسلام نے. اس سے پتہ چلا کہ ان دونوں سے جو محبت کرے گا اللہ اس سے محبت کرے گا, جو ان دونوں سے محبت کرے گا اللہ تبارک و تعالیٰ اس سے محبت کرے گا. اسی طرح دیگر مقامات پر نبی پاک علیہ الصلوۃ والسلام نے اپنے ان دونوں شہزادوں کے متعلق بیان فرمایا. ہم نے صرف چند احادیث آپ کے سامنے پیش کی ہیں. حضرت امام حسن رضی اللہ تعالی عنہ, آپ نے اپنے بچپن کے 6 سال 4 ماہ نبی پاک علیہ الصلوۃ والسلام کے زیر سایہ گزارا, 6 سال اور 4 ماہ. اور سرکار کے وصال کے بعد اپنی حیات مبارکہ کے 50 سال سے زائد عرصہ اپنے والد گرامی حضرت علی شیر خدا رضی اللہ تعالیٰ عنہ کے زیر سرپرستی, ان کے زیر سایہ گزارا. اب آپ اندازہ کر سکتے ہیں کہ یہ دو عظیم ہستیاں جو ان کے سائے میں پرورش پائے وہ امام حسن نہ بنے تو پھر کیا بنے, وہ جنتی نوجوانوں کا سردار نہ بنے تو کیا بنے. سرکار نے فرمایا الحسن والحسین سیدا شباب آل الجنہ, حسن اور حسین جنتی نوجوانوں کے سردار, جنتی نوجوانوں کے سردار ہیں. آپ کی کیفیت یہ تھی, نہایت حلیم مزاج, بردبار, سمجھدار, باکردار, عبادت گزار. ظاہری حسن کے متعلق تو آپ نے سن لیا سرکار کی شب, یہی کہنا کافی ہے. ان کے حسن و جمال کو بیان کرنے کے لیے صرف اتنا ہی کہہ دینا کافی ہے کہ وہ اپنے نانا جناب محمد الرسول اللہ صلی اللہ علیہ وسلم کے شعبہ تھے, اور کچھ کہنے کی ضرورت نہیں. یہاں پر ایک واقعہ میرے ذہن میں آتا ہے, فقہ کے ایک امام ہیں امام محمد, جو حضرت امام اعظم کے شاگرد ہیں. امام محمد فقہ میں ان کا بڑا مقام, امام محمد, امام ابو یوسف, یہ جتنے بھی ہیں نا یہ امام اعظم کے شاگرد ہیں, ان کی صحبت میں رہے, انہوں نے بڑی بڑی کتابیں لکھی, فقہ میں بڑے بڑے مسئلے حل کیے. تو امام محمد جو تھے بہت خوبصورت, بہت زیادہ حسین و جمیل. ایک مرتبہ یہ مدرسے میں داخل ہو رہے تھے, ایک لونڈی وہاں سے گزر رہی تھی, جیسے ہی اس نے ان کو دیکھا ایک دم ٹھہر گئی. اتنا حسین و جمیل لڑکا, اتنا خوبصورت. اس نے پوچھا تمہارا نام کیا ہے, انہوں نے کہا محمد. وہ اسی وقت کلمہ پڑھ کے مسلمان ہو, کلمہ پڑھ کے مسلمان ہو گئی. لوگ حیران کہ صرف نام بتایا یہ مسلمان ہو گئی. اس سے پوچھا کیسے مسلمان ہو گئی, اس نے کہا میں نے سوچا جب نقلی محمد کا حسن یہ ہے تو اصلی محمد کا حسن کیا. اچھا या जिंदाबाद जिंदाबाद जिंदाबाद।
उसने कहा जब नकली मोहम्मद का यह हाल है तो फिर जो असली मोहम्मद होगा सल्लल्लाहु अलैहि वसल्लम उनका हुस्नुल जमाल क्या होगा। इसीलिए शायद ने लिखा तेरी सूरत तेरी सीरत तेरा नक्शा तेरा जलवा तबस्सुम गुफ्तगू बंदा नवाजी खंदा पेशानी तबस्सुम गुफ्तगू बंदा नवाजी खंदा पेशानी तेरे आने से रौनक आ गई गुलजारे हस्ती में शरीके हाले किस्मत हो गया फिर फजल रबानी शरीके हाले किस्मत हो गया फिर फजल रबानी। तो उनके हुस्नो जमान के लिए सिर्फ इतना कह देना काफी है कि वो नबी पाक अलैहिस्सलाम के बिल्कुल मुशाबत। एक दिन हजरत अली शेर खुदा रजी अल्लाह ताला नु इमाम हसन को गोद में लेकर जा रहा सिद्दीक अकबर रजी अल्लाह ताला नु आए देखा कहा अली ये तुम्हारी शक्ल नहीं है ये तो मेरे आका की शक्ल है ये तो उनकी शबी है। हजरत अली मुस्कुराए कहा आपने बिल्कुल सही कहा वाकई ये रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के मुशाबा। तहम्मुल और बुर्दबारी आपकी जात में कूट कूट कर भरी हुई थी। किसी ने कोई तकलीफ पहुंचाई माफ कर दिया किसी ने अजियत पहुंचाई माफ कर दिया किसी ने खड़े होकर सामने गालियां दी उसे माफ कर दिया। तहम्मुल बुर्दबारी का एक अजीम पैकर इमाम हसन रजी अल्लाह ताला। रिवायत में आता है कि आप खाना खा रहे हैं तो आपकी लौंडी जो थी वो एक सालन की काब लेकर आई काब गरम गरम सालन उसके अंदर आप तशरीफ फरमाएं वो पीछे से आई उसके हाथ से छूट गई इमाम हसन के ऊपर वो काब गिरी और गरम गरम सालन आपके जिस्म मुबारक। अब आप गौर करें क्या कैफियत हो गरम गरम सालन उसके हाथ से छूटा बर्तन इमाम हसन के ऊपर गुस्सा आना एक फितरी अमर था जाहिर है हमारे ऊपर भी गिर जाए तो गुस्सा आएगा नहीं आएगा आप तो मेरे ख्याल से उसकी ऐसी तैसी कर देंगे जिसने गिराया उसकी हड्डियां तोड़ के रख देंगे तूने गिराया कि इमाम हसन के ऊपर गिरी आपने गुस्से में उसकी तरफ देखा जब उस लौंडी की तरफ वो लौंडी भी तो इमाम हसन की थी किसी आम इंसान की तो नहीं थी उसने देखा ये गुस्से में है फौरन उसने कुरान की आयत पढ़ी वल काज़िमीन अल गैज जो लोग गुस्से में अपने आप को काबू में रखते हैं। इमाम हसन मुस्कुरा दिए फौरन उसने अगली आयत पढ़ी वल आफीना अनिन नास और लोगों को माफ कर देते हैं आपने फरमाया जा मैंने तुझे माफ भी कर दिया। उसने इसी पर बस नहीं किया उसने फिर अगली आयत पढ़ी आयत को मुकम्मल कर दिया वल्लाहु युहिब्बुल मुहसिनीन अल्लाह नेकोकारों को पसंद करता है फरमाया जा तुझे आजाद भी कर दिया। मुस्कुरा दिए माफ कर दिया आजाद भी कर दिया। ये सिफत इमाम हसन रजी अल्लाह अन्हु और ये मशहूर थी। सजा देना तो बहुत दूर की बात है कभी किसी को झिड़का तक नहीं। मरवान उस वक्त मदीने का हाकिम था गवर्नर उसने आपको बुलाया आपके सामने गालियां दी आपको बुरा भला कहा एक लफ्ज इमाम हसन ने नहीं एक लफ्ज आपकी जबान से नहीं निकला। तशरीफ ले गए लोगों ने कहा तुमने बड़ा गलत काम किया इब्ने रसूल को बुलाया और गालियां दी उन्होंने तो कुछ नहीं कहा कहा मुझे पता था वो कुछ नहीं कहेंगे ये हिल्म और बुर्दबारी का ये तो पहाड़ है ये तो पैकर है। बेहतरीन मुबल्लिग دیکھو تبلیغ کرنے کا بھی طریقہ ہوتا ہے. قرآن نے کہا نا ادعو الی سبیل ربک بالحکمت والموعظۃ الحسنۃ. قرآن کہتا ہے اپنے رب کی طرف بلائیے حکمت کے ساتھ نصیحت کے ساتھ. ٹھیک ہے نا. اب اس کی ایک مثال میں آپ کو دوں. کوئی آدمی نماز نہیں پڑھتا, آپ جا کر اس کو ڈانٹنا شروع کر دیں سب کے سامنے, تو بے نمازی ہے, تو نماز نہیں پڑھتا. قیامت کے دن پوچھا جائے گا یہ ہوگا وہ ہوگا, تم جہنم میں جاؤ گے. پڑھے گا نماز؟ کبھی نہیں پڑھے گا. ایک طریقہ یہ ہے کہ اس کو آہستہ آہستہ سمجھا کر بہتر طریقے سے مسجد میں لایا جائے, اس کو وضو کا طریقہ بتائیں, اس کو نماز کا طریقہ بتائیں, نرمی کے ساتھ, آسانی کے ساتھ, کہ بات اس کے دل میں بیٹھ جائے. یہ طریقہ ہوتا ہے نا تبلیغ کا. اب سنیے امام حسن کا طریقہ کیا تھا. روایت میں آتا ہے کہ امام حسن اور امام حسین رضی اللہ تعالی عنہما دونوں ایک جگہ گئے. انہوں نے دیکھا کہ ایک بوڑھا آدمی آیا عمر رسیدہ اور وضو کرنے کے لیے بیٹھ گئے. یہ دونوں شہزادے دیکھ رہے ہیں. اس نے وضو میں کافی غلطیاں کی, یعنی جو وضو کا طریقہ ہوتا ہے اس کے بالکل خلاف. اب ان دونوں نے آپس میں بات کی کہ یار یہ تو غلط وضو کر رہا ہے اور ہے بھی ہم سے بڑا, سمجھائیں کیسے؟ بڑوں کو سمجھانا ویسے بھی مشکل ہے, وہ کہیں گے بچے ہو کے ہمیں سمجھا رہے ہو, ہم تم سے زیادہ جانتے ہیں. خیر یہ تو شہزادہ رسول تھے, جگر گوشہ بطول تھے, اگر یہ ڈانٹ کے بھی کہتے تو کوئی کچھ نہیں کہتا, مان لیتا. لیکن اس کے باوجود تربیت کا انداز دیکھیے, تبلیغ کا انداز. دونوں بھائیوں نے آپس میں گفتگو کی اور اس کے بعد بڑے شہزادے امام حسن رضی اللہ تعالیٰ عنہ اس بوڑھے آدمی کے پاس چلے گئے اور جا کر اس سے کہتے ہیں بڑے صاحب میں حسن ہوں, یہ میرا بھائی حسین, میں کہتا ہوں کہ میں اچھا وضو کرتا ہوں اور میرا بھائی حسین کہتا ہے میں تم سے اچھا وضو کرتا ہوں. اب ہم دونوں آپ کے سامنے بیٹھ کر وضو کرتے ہیں, آپ بتائیے میرا وضو اچھا ہے یا حسین کا اچھا؟ دیکھو طریقہ, دیکھو تبلیغ کا طریقہ, ایک بات پہنچانے کا طریقہ. ان کو کچھ نہیں کہا کہ آپ کا وضو غلط ہے, اپنے اوپر لے لیا. میں کہتا ہوں میں اچھا وضو کرتا ہوں, میرا بھائی حسین کہتا نہیں میں اچھا کرتا ہوں. تو اب آپ عمر میں بڑے ہیں نا, آپ بیٹھ جائیں, ہم دونوں آپ کے سامنے وضو کرتے ہیں, آپ بتائیے میرا وضو صحیح ہے یا حسین کا صحیح. دونوں بیٹھ گئے وضو کرنے کے لیے, یہ دونوں وضو کر رہے ہیں, بوڑھے کی آنکھوں سے آنسو بہ رہے ہیں, آنکھوں سے آنسو جاری. اس نے کہا شہزادوں تمہارے وضو میں غلطی ہوگی, جو علی مرتضیٰ کا فرزند ہو اس کا وضو غلط ہوگا, جس نے فاطمۃ الزہرا کی گود میں آنکھ کھولی اس کا وضو غلط ہوگا, جس کے نانا رسول اللہ ہیں اس کا وضو غلط ہوگا, جو نوجوانہ نے جنت کے سردار ہیں ان کا وضو غلط ہوگا. نہیں میرا وضو غلط ہے, خدا کی قسم تم نے صحیح کیا, تم نے بہتر طریقے سے ایک بات مجھ تک پہنچا دی, تمہارا وضو غلط نہیں ہو سکتا. میں نے سمجھ لیا جس طرح تم نے وضو کیا ہے مجھے بھی ایسا کرنا چاہیے تھا, لیکن قربان ہو جاؤ تمہارے اس ادا پر, بہتر طریقے سے بہتر بات تم نے مجھ تک پہنچا دی. یہ کیا طریقہ ہے؟ تبلیغ کا. بچے مسجد میں آتے ہیں نا, بہت سے لوگ ڈانٹ دیتے بھگا دو ان کو, یہ کر دو, ایسا نہیں. بچوں کو لائیے مسجد میں, لیکن اس سے پہلے ان کو مسجد کا ادب سکھائیے, احترام سکھائیے, ان کو بتائیے کہ مسجد میں دوڑنا نہیں ہے, مسجد میں بھاگنا نہیں ہے, مسجد میں خطبہ شروع ہو جائے تو ایک جگہ بیٹھنا ہے, ٹوپی اوڑھنی ہے, وضو کر کے جانا ہے. یہ ساری چیزیں جب آپ بچپن سے سکھا دیں گے مرتے دم تک اس کے ذہن میں رہے. ہم کیا کرتے, ڈانٹتے, کسی بڑے کو بتانا ہے اس کو ڈانٹ دیا, سب کے بیچ میں ڈانٹ دیا, انسان کی عزت نفس مجروح ہو جاتی. ایک صاحب نے چوری کی. ایک بڑا دلچسپ واقعہ ذہن میں آیا, میں نے کہا آپ شاید سو نہ رہے ہوں تو میں ایک واقعہ سنا دوں. ایک صاحب نے چوری کی, چور تھا. اس کے بعد اس کو خیال آیا کہ یار میں توبہ کر دوں, اتنے دن سے چوری کر رہا ہوں. وہ ایک صاحب کے پاس چلا گیا, ان کی
بہت بڑا ان کا تھا ادارہ، کہا حضور بات یہ ہے کہ میں چور تھا، میں معافی مانگنے آیا ہوں اللہ تعالیٰ سے، مجھے طریقہ بتا دے۔ انہوں نے بتا دیا، اس نے توبہ کر لیا، اب میں چوری نہیں کروں، ہو گئی نا بات، بات ختم ہو گئی۔ اب انہوں نے کیا کیا، سب کو بلایا، سارے لوگوں کو جمع کیا، کہا دیکھو یہ چور تھے چور۔ اب وہ بیچارے شرمندہ ہو رہے، لیکن اب انہوں نے توبہ کر لی، دیکھو کتنے اچھے آدمی، دیکھو ہماری تبلیغ سے انہوں نے توبہ کی، یہ کیا وہ۔ کچھ دن کے بعد پھر بلایا، پھر وہ گئے لوگوں کو جمع کیا، دیکھو یہ چور تھے چور، انہوں نے توبہ کر۔ تیسری مرتبہ بلایا، اس نے کہا یار جب میں چور تھا، جب اتنا مشہور نہیں تھا، انہوں نے اب مشہور کر دیا، جب میں اتنا مشہور نہیں تھا کہ میں چور تھا، انہوں نے تو سب جگہ مشہور کر دیا، جو نہیں جانتے تھے وہ بھی جانتے یہ چور۔ یہ طریقہ نہیں ہوتا۔ طریقہ کیا ہے، پردہ پوشی رکھیے، اگر کسی سے غلطی ہو گئی، کسی سے خطا ہو گئی، بتقاضۂ بشریت، انسان خطا کا پتلا، قصدن یا سہون، جان بوجھ کر یا بھولے سے ہوتی، اگر ہو جائے اس کو توبہ کرا لو، معاف کر دو۔ اللہ تبارک و تعالیٰ بھی ستار العیوب ہے، تم دوسروں کے عیبوں کو ڈھانپو گے وہ تمہارے عیبوں کو ڈھانپے گا، تم دوسروں کی مدد کرو گے وہ تمہاری مدد کرے گا۔ تو یہ طریقہ ہے۔ تو امام حسن رضی اللہ تعالی عنہ نہایت سمجھدار، بردبار، باکردار، حلیم التبع انسان تھے، کسی کو برا نہیں کہا، کسی کو سزا نہیں دی، سزا دینا تو بہت دور کی بات ہے، کسی کو ڈانٹا نہیں، جس نے منہ کے سامنے کھڑے ہو کر گالیاں دی اسے معاف کر دیا۔ ایک نے نیزہ آپ کے پیر پہ مارا، نیزہ جو پیر میں گڑ گیا، خون نکل آیا، زخمی ہو گئے، کافی دن تک علاج ہوا، لیکن معاف کر دیا۔ یہ شان ہے امام حسن رضی اللہ تعالی عنہ۔ صحابہ اکرام رضوان اللہ تعالیٰ علیہم اجمعین اہل بیت سے بڑی محبت کرتے تھے۔ حضرت عمر رضی اللہ تعالیٰ عنہ کے دور میں شہر مدائن فتح ہوا اور وہاں سے مال غنیمت آیا۔ مال غنیمت سمجھتے ہیں، جب جنگ ہوتی ہے، مسلمانوں کو فتح ہوتی ہے، تو کافر جو مال چھوڑ کر بھاگ جاتے ہیں وہ مسلمانوں کے حصے میں آتا ہے۔ تو سرکار نے فرمایا اس مال غنیمت کو تمام مسلمانوں میں برابر برابر تقسیم کرو، یہ حکم ہے۔ تو جب وہاں سے مال آیا تو فاروق اعظم رضی اللہ تعالیٰ عنہ تشریف فرما ہو مسجد نبوی کے فرش پر، مال غنیمت، ایک آدمی آیا آپ نے اس کو دے دیا، دوسرا آیا اس کو دے دیا، تیسرا آیا اس کو دے دیا۔ اتنی دیر میں بڑے شہزادے امام حسن رضی اللہ تعالیٰ عنہ تشریف لائے، آ کے انہوں نے سلام کیا اور کہا یا امیر المومنین، یا خلیفۃ المسلمین، اللہ نے اس مال میں ہمارا جو حصہ رکھا ہے ہمیں عطا کیجیے۔ سیدنا فاروق اعظم رضی اللہ تعالیٰ عنہ نے فوراً 1000 درہم اٹھائے اور ادب کے ساتھ شہزادے کی خدمت میں پیش کر دیا۔ ادب کے ساتھ فرمایا بالبرکت والکرام، وہ چلے۔ تھوڑی دیر کے بعد دیکھا تو چھوٹے شہزادے آ رہے ہیں، امام حسین رضی اللہ تعالیٰ، انہوں نے بھی بالکل اسی انداز میں سلام کیا اور کہا یا امیر المومنین، اللہ نے جو حصہ اس مال میں ہمارا مقرر کیا ہے ہمیں دیجئے۔ پھر 1000 درہم اٹھائے، ادب سے شہزادے کی خدمت میں پیش کیا، بالبرکت والکرام، چلے گئے۔ اب کیا ہوا، عبداللہ ابن عمر، حضرت عمر رضی اللہ تعالیٰ عنہ کے صاحبزادے، ان دونوں کے جانے کے بعد آئے، انہوں نے کہا یا امیر المومنین ہمارا حصہ دیجئے، انہوں نے 500 درہم اٹھا کے دے دی۔ ان دونوں کو کتنا دیا، 1000 1000، اور اپنے بیٹے کو 500۔ حکمران ہیں، مطلق الانام، کوئی بولنے والا نہیں ان کے سامنے۔ آج کا کوئی حکمران ہوتا تو سارا اپنے والوں کو دیتا، دوسروں کو تو دیتا ہی نہیں، خود ہی کھا جاؤ، لیکن وہ فاروق اعظم تھے، عدل اور انصاف کرنا یہ ان کی ذمہ داری۔ 500 درہم اپنے بیٹے کو اور دونوں شہزادوں کو 1000 1000 درہم۔ عبداللہ ابن عمر نے فوراً سوال کیا، امیر المومنین یہ کیا، ان دونوں کو تو 1000 1000 دی، مجھے 500؟ ارے رسول اللہ صلی اللہ علیہ وسلم کے زمانے میں تو میں جوان تھا، میں جہاد کرتا تھا اس وقت، और ये हसन हुसैन तो बच्चे थे, ये तो मदीने की गलियों में खेला करते थे। मुझे भी 1000 दीजिए, इनको आपने 1000 दिए, मुझे 500। अब सुनो आशिक रसूल का जवाब, अब सुनो जानशीन रसूल का जवाब। जब बेटा ये कह रहा है कि ये दोनों बच्चे थे, मदीने की गलियों में खेलते थे, मैं जवान था, मैं जिहाद करता था, मुझे 500 और इनको 1000, फारूक आजम रजी अल्लाह ताला ने फरमाया, बेटा पहले वो फजीलत तो हासिल कर लो जो इनको हासिल है, पहले वो मकाम तो हासिल कर लो जो हसन हुसैन को हासिल है। अरे ये खुद जन्नती नौजवानों के सरदार है, इनकी माँ जन्नती औरतों की सरदार है, इनका बाप सारे अरब का सरदार है, इनके नाना सारे नबियों के सरदार हैं, पहले वो फजीलत हासिल कर लो जो इनको हासिल है, फिर इनके बराबर मुतालबा करना हिस्सा ले। खामोश हो गए। ये है अहले बैत की सहाबा से मोहब्बत। बदबख्त हैं वो लोग जो कहते हैं कि इनके आपस में लड़ाई थी। अहले बैत की सहाबा में कोई लड़ाई नहीं, एक दूसरे का अदब करते थे, एहतराम करते थे। हजरत अबू हुरैरा रजी अल्लाह ताला अन्हु जलील कदर साहब हमा वक्त हुजूर की खिदमत में, हमा वक्त न खाने की होश न पीने की न घर बार कुछ नहीं, बस बैठे अहदीस सुन रहे। सबसे ज्यादा हदीसें हजरत अबू हुरैरा रजी अल्लाह ताला अन्हु से मरवी। क्यों हाजिरे बांश थे बारगाहे रिसालत सल्लल्लाहु अलैहि वसल्लम, या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम मैं आपसे हदीसें सुनता हूं और भूल जाता हूं। सरकार ने फरमाया अच्छा अबू हुरैरा चादर फैलाओ, इन्होंने चादर फैलाई, ऐसे इशारा किया कुछ डाल दिया, कहा इसे सीने से लगा लो, उन्होंने सीने से लगा ली। फरमाते इसके बाद जो भी सुनता हूं हमेशा याद रहता, जो भी सुनता हूं याद रहता। वो लिखने से ज्यादा अपने हाफजे पर एतमाद करते थे, हुजूर ने उनको ऐसा हाफजा अता फरमा दिया। अच्छा यूं करके जो चादर में डाला वो क्या डाला, और अबू हुरैरा ने जो सीने से लगाया वो क्या लगाया, ये देने वाला जाने या लेने वाला जाने किसी को नहीं पता। लेकिन उसके बाद से हजरत अबू हुरैरा रजी अल्लाह ताला अन्हु का हाफजा इतना कवी हो गया, जो भी सुनते थे याद हो जाता था। आज सबसे ज्यादा हदीसें हजरत अबू हुरैरा रजी अल्लाह ताला अन्हु से मरवी, ऐसे जलील कदर साहब। इमाम हुसैन रजी अल्लाह ताला अन्हु का पैर उठाकर पैरों में जो मट्टी लगी तलकों में अपनी चादर पे झाड़ रहे, कौन, अबू हुरैरा रजी अल्लाह ताला अन्हु, इमाम हुसैन के कदमों की मट्टी अपनी चादर। इमाम हुसैन रजी अल्लाह ताला अन्हु फरमाते अबू हुरैरा क्या कर रहे, का शहजादे मुझे माफ फरमाइए, जितने आपके फजाइल मैंने ज़बाने रिसालत से सुने हैं अगर ये लोग सुन लेते खुदा की कसम आपको कंधों पे उठाकर घूमा करते, मैंने इतने फजाइल सुने। तो सहाबा में अहले बैत में कोई खुदा ना खास्ता कोई नफरत अदावत नहीं थी, मोहब्बत, एक दूसरे का अदब करते थे, एहतराम करते थे। एक और रिवायत, इमाम हसन रजी अल्लाह ताला अन्हु को कोई काम हुआ अमीरुल मोमिनीन हजरत उमर रजी अल्लाह ताला अन्हु से, तो ये उनके घर तशरीफ लाए। जब ये गली में दाखिल हुए तो इन्होंने देखा कि दरवाजे पर अब्दुल्ला इब्ने उमर खड़े हैं, हजरत उमर रजी अल्लाह ताला अन्हु के साहबजादे, और अंदर जाने की इजाजत मांग रहे हैं, लेकिन उनको इजाजत नहीं मिली। इन्होंने देखा और दिल में सोचा जब अमीरुल मोमिनीन ने अपने बेटे को इजाजत नहीं दी तो फिर मुझे कैसे इजाजत मिलेगी, वहीं से वापस, कुछ कहा नहीं किसी से, वहीं से वापस। अभी ये गली में जाकर मुड़े ही थे कि किसी ने ये बात फारूक आजम रजी अल्लाह ताला अन्हु को बता दिया। शहजादा रसूल आए थे, इमाम हसन आए थे, और यहां देखकर फिर वापस चले गए। उन्होंने कहा कुछ कहा, नहीं कुछ नहीं कहा, सिर्फ यहां तक आए, देखा और वापस चले गए। देखने वालों ने देखा हुजूर अलैहिस्सलाम का वो बाजबरू जानशीन जिसके नाम से बड़े बड़े कैसर और किसरा कांपते थे, लर्जा बरंदाम रहते थे, जिसके रौब से
वो आदमी कांपता था जो मदीने में रहता था, उसी तरह वो भी कांपता था जो इस्लामी हुदूद सल्तनत के सबसे आखिर में रहता। वो बाराव शख्सियत नंगे पैर नंगे सर अपने घर से निकले और तेजी में दौड़ते हुए गली तक पहुंचे और इमाम हसन का हाथ पकड़ लिया। शहजादे बताइए किस लिए तशरीफ लाए, किस लिए तशरीफ लाए? इमाम हसन ने देखा, कहा अमीरुल मोमिनीन मुझे आपसे एक काम था, लेकिन जब मैं यहां पर आया तो मैंने देखा कि आपके साहबजादे अब्दुल्ला इब्ने उमर खड़े हैं, अंदर आने की इजाजत मांग रहे हैं, इजाजत नहीं मिल रही। तो मैंने ये सोचा कि जब आपने अपने बेटे को इजाजत नहीं दी तो मुझे कैसे इजाजत मिलेगी, इस वजह से मैं वापस चला गया। फारूक आजम की आंखों से आंसू जारी हो गए। फरमाया शहजादे आपने ये कैसे सोच लिया कि अब्दुल्ला इब्ने उमर को इजाजत नहीं मिली तो आपको नहीं मिलेगी? शहजादे उमर के सर पे जो बाल हैं और उमर की जो इज्जत है वह तुम्हारे नाना की बरकत है। उमर आज इस मकाम पर है, उमर आज इस मकाम पर है, वो तुम्हारे नाना के कदमों का सदका है। ये कैसे हो सकता है तुम्हें इजाजत ना मिले? उनको पकड़ कर लेकर आए, इज्जत के साथ बिठाया। बताइए क्या हजत है? आपने जो कुछ हजत कही उन्होंने पूरा की और उसके बाद उनको छोड़ने के लिए गली तक तशरीफ ले। ये है सहाबा की अहले बैत से मोहब्बत। दोनों ने एक दूसरे के फजाइल हुजूर अलैहिस्सलाम की ज़बाने मुबारक से सुने थे, एक दूसरे का अदब करते थे, एहतराम करते थे। इसीलिए हुजूर अलैहिस्सलाम के बाद अल्लाह ने उनको वो इज्जत, वो अजमत, वो रिफत, वो बुलंदी अता फरमाई। अल्लाह फरमाता है रदी अल्लाह अन्हुम वरदू अन, ये अल्लाह से राजी हो गए, अल्लाह इनसे राजी। हम नमाज पढ़ें कि अल्लाह राजी हो जाए, हम रोजा रखें अल्लाह राजी हो जाए, हम हज करें अल्लाह राजी हो जाए। उनके मकाम को देखो जिनको खुदा खुद अपनी रजा की सनद अता फरमा। उनका मकाम क्या है? मोहम्मद मुस्तफा के बाद आली शान वाले हैं, यही अल्लाह वाले हैं, यही कुरान वाले हैं। नबी का दीन इस्लाम चमकाया जमाने में, जिन्होंने कलमे तौहीद फैलाया जमाने ये मकाम है इन सहाबा का और ये मकाम है अहले बैत का। और दोनों का अदब करना हम पर लाजिम है। किसी एक को अगर छोड़ोगे हिदायत नहीं मिलेगी। कुछ हैं जो सहाबा को मानते हैं, अहले बैत को नहीं मानते। कुछ वो हैं जो सिर्फ अहले बैत को मानते हैं, सहाबा को नहीं मानते। और कुछ वो हैं जो दोनों को नहीं मानते। हजरत अली ने फरमाया मेरी वजह से दो गिरोह गुमराह होंगे, एक वो जो मुझे हद से ज्यादा बढ़ा देगा, एक वो जो मुझे बिल्कुल घटा देगा। लेकिन अल्हम्दुलिल्लाह अहले सुन्नत व जमात वो हैं ना हद से ज्यादा बढ़ाते हैं ना माजल्ला घटाते हैं। जैसा रसूल की जबान से सुना वैसे ही माना। जो रसूल सल्लल्लाहु अलैहि वसल्लम ने सहाबा के फजाइल बयान फरमाए वो भी अल्हम्दुलिल्लाह हम मानते हैं। जो अहले बैत की फजीलत बयान फरमाई अहले सुन्नत अल्हम्दुलिल्लाह वो भी मानते हैं। हजरत इमाम हसन रज़ियल्लाहु ताला अन्हु, हजरत अली शेर खुदा रज़ियल्लाहु ताला अन्हु की शहादत के बाद सन 40 हिजरी में मसनद खिलाफत पर रौनक अफरोज हुए। हजरत इमाम हसन रजी अल्लाह ताला अन्हु जब आप मसनद खिलाफत पर रौनक अफरोज हुए, 40,000 से ज़ायद मुसलमानों ने आपके दस्ते मुबारक पर बैत कर ली। और उसके बाद भी सिलसिला जारी रहा। सबसे पहले हजरत कैस इब्ने साद रजी अल्लाह ताला इन्होंने बैत की, इसके बाद फिर दूसरे, फिर तीसरे, होते होते 40,000 मुसलमानों ने इमाम हसन रजी अल्लाह तआला अन्हु के
دست مبارک پر بیٹھ گئے۔ حضرت علی کی شہادت کے بعد اہل عراق نے امام حسن کو خلیفہ مقرر کیا اور اہل شام نے امیر معاویہ رضی اللہ تعالیٰ عنہ کو خلیفہ مقرر کیا۔ اس طرح یہ مسلمان دو حصوں میں بٹ گئے۔ سلسلہ جاری رہا، لیکن آپ جب کسی سے بیعت لیتے تھے تو بیعت کے الفاظ یہ ہوتے تھے اور ان لوگوں سے اقرار کراتے تھے، میرے حکم پر عمل کرنا، جس سے میں جنگ کروں اس سے تم بھی جنگ کرنا، اور جس سے میں صلح کروں اس سے تم بھی صلح کرنا، جس سے میں جنگ کروں تمہیں بھی جنگ کرنا، اور جس سے میں صلح کروں تمہیں بھی صلح کرنا۔ لیکن وہ جو لوگ تھے نا بدبخت، جو ہوتے نا بیچ میں لڑائی کروانے والے، اس لفظ پر وہ لوگ بدک گئے، آپس میں کہنے لگے دیکھو یہ کیا بات کہہ رہے ہیں، جس سے میں صلح کروں تم صلح کرنا، اس کا مطلب ہے حسن کا یہ ارادہ ہے کہ وہ امیر معاویہ سے صلح کریں، نہیں نہیں یہ نہیں ہو سکتا، ہم یہ نہیں ہونے دیں گے۔ اس قسم کی باتیں انہوں نے کی، اور وہ لوگ تھے اصل میں خارجی جو حضرت علی شیر خدا رضی اللہ تعالیٰ عنہ کے بھی خلاف تھے، اہل بیت کے خلاف تھے، اور انہی لوگوں نے حضرت علی کرم اللہ تعالی وجہ کریم کو شہید کروایا۔ ان لوگوں نے یہ چیزیں کی تو امام حسن رضی اللہ تعالی عنہ ایک مرتبہ سفر میں تھے اور آپ کے خیمے میں یہ لوگ گھس گئے اور آپ سے جا کر کہا یہ کیا بات ہے، صلح کی بات کیوں ہو رہی ہے؟ فرمایا بھئی ابھی ہم بیعت لے رہے ہیں۔ کہا نہیں، یہ لفظ آپ کیوں کہہ رہے ہیں، جس سے میں صلح کروں اس سے تمہیں صلح کرنی ہے، صلح کی تو بات ہی نہیں ہونی چاہیے۔ امام حسن نے فرمایا یہ کیا بات ہوتی، بھئی جب جنگ ہوتی ہے لڑائی ہوتی ہے تو صلح بھی ہوتی، ہو سکتا ہے کسی بات پر صلح ہو جائے، وہ لوگ برنگیختہ ہو گئے آپ پر حملہ کرنے لگے، آپ نے اپنے محافظوں کو پکارا، وہ لوگ درمیان میں آئے، انہوں نے امام حسن کے آگے ایک قطار بنا لی، ان لوگوں کو ہٹا دیا، ان لوگوں نے آپ کے خیمے کا مال بھی لوٹ لیا، خیمے کو بھی پھاڑ دیا، چیزوں کو ادھر ادھر پھینک دیا اور کہا کہ نہیں ہم اس بات پر راضی نہیں۔ خیر امام حسن رضی اللہ تعالی عنہ نے تحمل کا مظاہرہ کیا۔ اس کے بعد حالات مزید خراب ہوتے رہے اور یہاں تک نوبت آئی کہ حضرت امیر معاویہ رضی اللہ تعالیٰ عنہ 60,000 کا لشکر لے کر دمشق سے کوفے کی جانب روانہ ہو گئے، 60,000 کا لشکر، اور ادھر حضرت امام حسن رضی اللہ تعالیٰ عنہ 40,000 کا لشکر لے کر یہاں سے روانہ ہو گئے۔ مقام دیر عبد الرحمن، یہ ایک مقام کا نام ہے، اس مقام پر یہ دونوں لشکر آمنے سامنے، 60,000 ادھر 40,000 ادھر۔ اب آپ غور کر سکتے ہیں کہ دونوں طرف مسلمان ہیں، صحابہ بھی دونوں طرف ہیں، اہل بیت ادھر ہیں ادھر ہیں، سب کلمہ پڑھنے والے، ایک فریق دوسرے پر اس وقت تک غالب نہیں ہو سکتا تھا جب تک کہ اپنے مد مقابل کا کثیر تعداد میں قتل عام نہ کرے۔ یہی ہوتا نا، جب سامنے والے مارے جاتے تو ادھر والے جیت جاتے، اگر وہ ان کو مارتے تو یہ جیت جاتے۔ اس وقت امام حسن رضی اللہ تعالیٰ عنہ کی فہم و فراست، آپ نے دیکھا 60,000 کا لشکر سامنے کھڑا ہے اور آپ کے ساتھ 40,000 مجاہدین، دونوں مسلمان ہیں، سب کلمہ پڑھنے والے ہیں۔ فرمایا میں نے جب یہ دیکھا تو میں نے اس لڑائی پر صلح کو ترجیح دی، اس لڑائی پر صلح کو ترجیح دی۔ اور ادھر حضرت امیر معاویہ رضی اللہ تعالیٰ عنہ کی طرف سے عبداللہ بن عامر یہ صلح کی پیشکش لے کر آئے، اور ایک روایت میں آتا ہے کہ حضرت امیر معاویہ رضی اللہ تعالیٰ عنہ نے ایک سادے کاغذ پر مہر لگا کر اپنے سائن کر کے بھیجے، کہا حسن سے کہنا جو شرائط وہ چاہیں لکھ دیں مجھے منظور، جو بھی لکھ دیں گے مجھے منظور۔ دونوں طرف ایسے لوگ تھے جو بھڑکانے والے تھے، नहीं नहीं हमें सुलह नहीं करनी है, हमें आगे बढ़ना है, हमें अपने दुश्मन को खत्म करना है, इतनी जमीयत हमारे साथ है, इतनी बहादुर फौज हमारे साथ है, हम क्यों सुलह करें। ये होते ना लड़वाने वाले। हजरत अली करम अल्लाह ताला वजहुल करीम से किसी ने पूछा कि खुलाफाए सलासा जो थे उनके दौर में तो इतनी गड़बड़ नहीं थी, हजरत अबू बकर, हजरत उमर, हजरत उस्मान, लेकिन आपके दौर में ये जंगें, ये लड़ाइयां, ये सारी चीजें। हजरत अली ने एक जुमला फरमाया, फरमाया उनका मुशीर मैं था, मेरे मुशीर तुम हो। उनका मुशीर मैं था, मेरे मुशीर तुम। ये मुशीरी डुबोते ना, नहीं नहीं ऐसा करे ऐसा करे। खैर पारा, इन दोनों के दरमियान भी ऐसे लोग थे, लेकिन इमाम हसन रजी अल्लाह ताला ने जब ये देखा कि एक दूसरे पर उस वक्त तक गालिब नहीं होगा जब तक कि कसीर तादाद में मुसलमानों का खून ना बह जाए, कत्ले आम ना हो जाए, आपने फौरन सुलह का हाथ बढ़ाया और हजरत अमीर माविया से सुलह कर ली। जब सुलह कर ली, खिलाफत उनको दे दी, दस्तबरदार हो गए, खिलाफत से दस्तबरदार हो गए। अच्छा, जब दस्तबरदार हो गए तो जाहिर जंग नहीं हुई, जंग तो जब होनी थी ना, जब मुकाबला था, लड़ाई थी, लेकिन जब आपस में सुलह हो गई, अब सुलह की चंद शराइत थी। पहली शर्त यह थी कि अगर हजरत अमीर माविया रजी अल्लाह तआला का इंतकाल हो जाए तो खिलाफत फिर इमाम हसन को मिल जाए। उन्होंने कहा ठीक है, मंजूर। दूसरी ये थी कि हजरत अली शेरे खुदा रजी अल्लाह ताला ने जिनको जिन ओहदों पर फाइज किया था वो उन्हीं ओहदों पर रहेंगे, उनको हटाया नहीं जाएगा। होता है ना, दूसरी हुकूमत आती है सबको हटाकर अपने लोगों को। हजरत अमीर माविया ने फरमाया ये भी मंजूर है। इसी तरह की और बहुत सारी शर्तें थी जो सब की सब हजरत अमीर माविया रजी अल्लाह ताला ने मान ली और जंग के बादल छट गए। अब कुछ लोगों ने जिनकी नियतों में फुतूर था और जो चाहते थे कि जंग हो, उन्होंने आकर कहा इमाम आपने ये क्या बात की, ये तो बड़ी अजीब सी बात है, ये तो हम बुजदिली का मुजाहरा कर रहे हैं कि एक आदमी 60,000 का लश्कर लेकर आया और हमने सुलह कर ली, हमारे पास भी जमीयत थी, आप ऐलान करते और लोग भी जमा हो जाते। हजरत इमाम हसन रजी अल्लाह ताला ने बड़ी प्यारी बात की जब उन्होंने आपको उभारने की कोशिश की कि आपने सुलह क्यों की, फरमाया सुनो, अगर खिलाफत अमीर माविया का हक था तो उन्हें मिल गया, अगर खिलाफत हजरत अमीर माविया का हक था तो उन्हें मिल गया, और अगर मेरा हक था तो मैंने उनको दे दिया, अगर मेरा हक था तो मैंने उनको दे दिया। बात खत्म, सब के सब मुंह की खा के वापस चले गए। और असल बात क्या थी, असल वो बशारत पूरी होनी थी जो मेरे आका सल्लल्लाहु अलैहि वसल्लम ने उस वक्त दी थी जब इमाम हसन बिल्कुल बच्चे थे, चलना भी नहीं सीखा। आपने सुना ना, सरकार ने गोद में बिठाया, हजरत सिद्दीक अकबर रजी अल्लाह ताला फरमाते आका कभी अपने शहजादे को देखते, कभी लोगों को देखते, कभी इधर देखते, कभी उधर देखते, फिर फरमाया सुनो हाजा इब्नी सैयदुन, मेरा ये बेटा सैयद है, सरदार है, और ये मुसलमानों के दो गिरोहों में सुलह करा दे। आका ने उस वक्त फरमाया 40 हिजरी में ये बात पूरी हुई, रसूलुल्लाह की कोई बात गलत नहीं हो सकती, कोई खबर गलत नहीं हो सकती, तो उस वक्त ये बात पूरी हो गई। हजरत इमाम हसन रजी अल्लाह ताला अन्हु शहीद हुए और आपके हिस्से में शहादत सिर्री का फायदा है। शहादत की दो किस्में ना, एक सिर्री और जहरी। सिर्री का मतलब पोशीदा, जहर के असर से मौत हो जाए तो वो शहीद है, डूब कर मर जाए तो शहीद है, जल कर मर जाए तो शहीद है, किसी हादसे में मर जाए तो शहीद है, दीवार के नीचे दब के मर जाए तो शहीद है, ये सब शहीद है, लेकिन ये शहादत सिर्री है। और जो तलवार उठाकर मैदान कारदार में आए और अल्लाह उसके रसूल के खातिर, दीन की सरबुलंदी के खातिर लड़ता हुआ मर जाए वो भी शहीद है, लेकिन वो शहादत जहरी। इंशाअल्लाह इसकी तफसील हम कल बयान करेंगे। तो इमाम हसन रजी अल्लाह ताला अन्हु को जहर दिया गया।
ایک روایت میں آتا ہے کہ آپ کی بیوی جس کا نام تھا جعدہ بنت الاشعث، اس نے آپ کو زہر دیا، اور روایت میں یہ بھی کہتے ہیں کہ یزید نے اس کو نکاح کا پیغام دیا تھا اور کہا تھا تم حسن کو زہر دے کر مار دو، میں تم سے نکاح کر دوں، اور طویل روایت ہے، لیکن صدر اللہ فاضل مولانا سید محمد نعیم الدین مراد آبادی اشرفی جو ہمارے اہل سنت کے جلیل القدر عالم ہیں، انہوں نے اپنی کتاب میں لکھا کہ یہ روایت درست نہیں ہے، انہوں نے اس کا رد کیا اور کہا کہ نہیں یہ روایت جو ہے یہ صحیح نہیں ہے، لیکن یہ بات بالکل اپنی جگہ درست ہے کہ آپ کو زہر دیا گیا اور ایک مرتبہ نہیں تین مرتبہ زہر دیا گیا، امام حسن رضی اللہ تعالی عنہ زہر کے اثر سے 40 دن بیمار رہے اور اس کے بعد شہادت آپ کی واقع ہو گئی۔ پہلی مرتبہ کھجوروں میں زہر دیا گیا، جیسے تحفے کے طور پر کھجوریں بیچتے ہیں، یہ آپ کی خدمت میں اس کے اندر زہر ملا ہوا، آپ نے ایک یا دو کھجور کھائی، ایک دم طبیعت خراب ہوئی، تکلیف ہوئی، بے چینی ہوئی، بے قراری، سیدھے گئے اپنے نانا جناب محمد الرسول اللہ صلی اللہ علیہ وسلم کے روضہ مبارک پر، روضہ مبارک سے لپٹ کر روئے، مٹی اٹھا کر ملی، شفا ہو گئی، واپس آئے۔ دوسری مرتبہ شہد میں زہر دیا گیا، آپ نے پیا، پھر وہی تکلیف، بے چینی، پھر سرکار کی بارگاہ میں گئے، دعا کی، مٹی اٹھا کر ملی، روئے، گڑ گڑائے، سکون ہو گیا، واپس آئے۔ تیسری مرتبہ ہیرے کی انی جو ہوتی ہیرا، اس کو پیس کر آپ کی سرائی میں پانی میں ڈال دیا گیا، سرائی کے اوپر ایک منبن کا کپڑا چڑھا ہوا تھا، اس لیے کہ تاکہ کوئی چیز اس میں نہ گرے، تو جس نے بھی زہر دیا اس نے اس ہیرے کی انی کو پیس کر اس کپڑے پہ رکھ کر چھان دیا، وہ اندر چلا گیا۔ آپ کی ایک عادت تھی کہ آپ رات میں اٹھ کر پانی پیا کرتے تھے، تو رات میں بیدار ہوئے، اچھا جب بیدار ہوئے تو فوراً اپنی بہن حضرت زینب رضی اللہ تعالی عنہ کو بلایا، ابن سعد نے عمران بن عبداللہ کے حوالے سے اس روایت کو بیان کیا ہے، فرماتے ہیں امام حسن نے خواب دیکھا اور اپنے گھر والوں کو سنایا، خواب کیا تھا؟ فرماتے ہیں خواب میں نے دیکھا کہ میری دونوں آنکھوں کے درمیان قل ہو واللہ احد یہ لکھا ہوا، دونوں آنکھوں کے درمیان پیشانی پر قل ہو واللہ احد، امام حسن نے دیکھا خواب، اپنے گھر والوں کو سنایا، انہوں نے کہا تو بہت اچھا خواب ہے، لیکن حضرت سعید بن مسیب رضی اللہ تعالیٰ عنہ جب انہوں نے خواب سنا تو وہ ایک دم غمگین ہو گئے، رنجیدہ ہو گئے، امام حسن نے پوچھا کیا بات ہے؟ کہا امام یہ خواب درست نہیں ہے، اس کا مطلب یہ ہے کہ آپ چند دنوں کے مہمان، چند دن کے بعد آپ رخصت ہو جائیں گے، یعنی آپ کی شہادت ہو جائے گی، تاریخ الخلفاء میں یہ روایت موجود ہے۔ خیر بہرحال دن گزرتے گئے اور اس کے چند دن کے بعد ہی تیسری مرتبہ جب آپ کو زہر دیا گیا اور وہ پانی میں بالکل ملا دیا گیا، تو آپ نے اٹھ کر کپڑا ہٹایا اور پیالے میں پانی نکال کر پی لیا، لیکن جیسے ہی پیا ایسا لگا کہ سینے سے لے کر اور ناف تک ہر چیز کٹ رہی، اس کے بعد الٹی ہوئی تو گویا جگر کٹ کٹ کر منہ سے نکل رہا، خون نکل رہا ہے، خون کے لوتھڑے قطرے نکل رہے ہیں، اور آپ بالکل نڈھال ہو گئے۔ جب یہ کیفیت ہوئی گھر والوں نے دیکھا، بے چین ہو گئے، بے قرار ہو گئے، امام کیا بات ہے؟ کہا اس پانی میں کیا ہے؟ میں نے چند گھونٹ ہی لیے ہیں، ایسا لگتا ہے سینے سے لے کر ناف تک ہر چیز کو اس نے کاٹ ڈالا، بالکل عجیب میری کیفیت ہے، مجھے چین نہیں آ رہا۔ اس کے بعد فرمایا کہ بس اب میں نے سمجھ لیا کہ اب میری شہادت کا وقت آن پہنچا ہے، لہذا جاؤ ام المومنین سیدہ عائشہ صدیقہ رضی اللہ تعالی عنہ کے پاس اور ان سے عرض کرنا کہ حسن کی خواہش ہے
کہ نانا جان کے روضے میں ان کے پہلو میں تدفین ہو جائے، ان سے اجازت لو، اگر وہ اجازت دے دیں تو مجھے وہیں دفن کر دینا، اور اجازت نہ دیں تو پھر جنت البقیع میں میری والدہ خاتون جنت فاطمہ الزہرا رضی اللہ تعالیٰ عنہ کے قدموں میں دفن کر دیں۔ یہ دو وصیتیں آپ نے فرمائی، اور اس کے بعد طبیعت بالکل نڈھال ہو گئی۔ فرمایا حسین کو بلاؤ، امام حسین رضی اللہ تعالیٰ عنہ تشریف لائے، دونوں بھائی گلے مل کر بہت روئے۔ امام حسین نے فرمایا بھائی جان بتائیے آپ کو کس نے زہر دیا؟ میں جانتا ہوں کہ آپ جانتے ہیں کہ کس نے زہر دیا ہے۔ فرمایا ہاں میں جانتا ہوں۔ کہا پھر مجھے اس کا نام بتائیے۔ فرمایا نہیں، تم اس سے لڑو گے، تم اس کو مارو گے، تم اس کو قتل کرو گے؟ نہیں، ہم اپنا بدلہ، اپنا نتیجہ، جو مجھے تکلیف دی گئی ہے، زہر دیا گیا ہے، میں یہ سب اللہ پر چھوڑتا ہوں۔ اللہ بہتر انتقام لینے والا ہے، وہ بہتر سزا دینے والا ہے، ہم اور تم کیا سزا دیں گے جو خدا سزا دے؟ میں تمہیں نام نہیں بتاؤں گا۔ اسی کیفیت میں آپ کی شہادت ہو گئی۔ شہادت آخری منزل ہے انسانی سعادت کی، وہ خوش قسمت ہے مل جائے جنہیں دولت شہادت کی۔ شہید اس دار فانی میں ہمیشہ زندہ رہتے ہیں، زمین پہ چاند تاروں کی طرح تابندہ رہتے ہیں، زمین پہ چاند تاروں کی طرح تابندہ رہتے ہیں۔ امام حسن رضی اللہ تعالیٰ عنہ کی شہادت ہوئی، جنازہ تیار ہوا، تدفین کا موقع آیا، ام المومنین نے اجازت دے دی۔ حضرت عائشہ صدیقہ رضی اللہ تعالیٰ عنہ فرمایا یہ جگہ میں نے تو اپنے لیے رکھی تھی، لیکن اپنے اوپر میں حسن کو ترجیح دیتی ہوں، جاؤ ان کو وہاں پر دفن کر۔ لیکن مروان جو اہل بیت کا دشمن تھا وہ درمیان میں آ گیا، نہیں نہیں ہم وہاں نہیں ہونے دیں گے، ہم رسول اللہ صلی اللہ علیہ وسلم کے حجرے میں حسن کو دفن نہیں ہونے دیں گے۔ ادھر اس نے منع کیا، امام حسین نے اپنی تلوار نکال لی، حضرت عباس علمدار نے اپنی تلوار نکال لی، اہل بیت تلواریں لے کر میدان میں آ گئے۔ ان کی کیا مجال ہے کہ یہ ہم سے لڑ سکیں، آ کر مقابلہ کریں، حسن کی تدفین وہیں ہوگی، نانا جان کے حجرے میں، ان کے قدموں میں۔ قریب تھا کہ تلواریں آپس میں ٹکرائیں، حضور علیہ الصلوۃ والسلام کے صحابی حضرت ابو ہریرہ رضی اللہ تعالیٰ درمیان میں آ گئے۔ انہوں نے آ کر روکا، اہل بیت کو سمجھایا، کہا دیکھیں حسن کی دوسری وصیت بھی تو تھی کہ اگر یہاں نہ ہو سکے تو پھر مجھے جنت البقیع میں میری والدہ محترمہ کے قدموں میں دفن کر دیا جائے، تو لہذا آپ ایسا کریں کہ تلواریں آپ اندر رکھ لیں اور امام حسن کو جنت البقیع میں خاتون جنت کے قدموں میں دفن کر۔ ان کے سمجھانے سے اہل بیت کے افراد جو تھے انہوں نے تلواریں اندر رکھ لیں، اور سیدنا امام حسن رضی اللہ تعالیٰ عنہ کی تدفین جنت البقیع میں خاتون جنت حضرت فاطمہ الزہرا رضی اللہ تعالیٰ عنہ کے قدموں میں ہو گئی۔ جنت ماؤں کے قدموں کے نیچے ہے، وہ اپنی ماں کے قدموں کے نیچے جنت میں، جنت البقیع میں جنتی نوجوانوں کے سردار پہنچ گئے۔ اللہ تبارک و تعالیٰ ان کے مرکز مبارک پر بے شمار رحمتیں نازل فرما دے۔ آج لوگ صحابہ کے متعلق، اہل بیت کے متعلق باتیں کرتے ہیں، کوئی کسی مسئلے پر بولتا ہے، کوئی کسی مسئلے پر بولتا ہے، ہم یہ کہتے ہیں خدا را ان تمام مسائل کو چھوڑ دیجیے، وہ نفوس قدسیہ وہ بارگاہ رب العزت میں بھی مقبول تھے، بارگاہ رسالت میں بھی مقبول تھے، ان دونوں بارگاہوں میں مقبول تھے، اور ہم ان کی نالین سے لگے ہوئے ذروں کے برابر بھی نہیں، ہمارا کیا مقام کہ ہم ان کے درمیان بولیں؟
इन्होंने इनसे लड़ाई की, उन्होंने उनसे लड़ाई की, कोई लड़ाई का जिक्र कर रहा है, कोई किसी का जिक्र कर रहा है, कोई बाग फिदक का जिक्र कर रहा है, कोई फला का जिक्र कर रहा है। अरे इन तमाम चीजों को छोड़ो, कहीं ऐसा ना हो कि उन अजीम हस्तियों पर जबान खोलते हुए तुम्हारा ईमान भी जाया हो जाए, तुम्हारी आकिबत भी बर्बाद हो। वो तो महबूब थे, महबूबों से मिल गए, वो मकबूल थे, मकबूलों से मिल गए, वो मुकर्रब थे, मुकर्रब बारगाहे रब्बुल इज्जत और बारगाहे रिसालत थे, वो अपने मकाम पर पहुंच चुके, वो कामयाब हो चुके। हमारे लिए सिर्फ ये है कि जो भी मामला सहाबा के दरमियान हुए, सिर्फ कफ्फुल लिसान, सिर्फ खामोशी, सिर्फ खामोशी, इनके लिए कुछ बोलने की जरूरत नहीं। किसने क्या किया, क्यों किया, उनका मामला उनके रब के पास, उनका मामला उनके रब के पास है। अपने ईमानों की फिक्र करो, अपने ईमानों को बचाओ, अपनी आकिबत को बचाओ, सिर्फ उनके फजाइल बयान करो, और वही फजाइल जो जबान रिसालत से सुने। इसी में फला है, इसी में निजात है, इसी में कामयाबी है। आखिरी बात यह है कि कल 9 मुहर्रम अल हराम है और शब आशूरा भी है, और परसों 10 मुहर्रम अल हराम है। इन दो दिनों में रोजा रखना इसकी फजीलत है। हजरत अब्दुल्ला इब्ने अब्बास रजी अल्लाह ताला अन्हुमा से मरवी है कि नबी पाक अलैहिस्सलातु वस्सलाम जब हिजरत करके मदीने तैयबा तशरीफ लाए तो यहूदी रोजा रखते थे। सरकार ने उनसे पूछा, तुम क्यों रोजा रखते हो? उन्होंने कहा, इस दिन अल्लाह ने हजरत मूसा अलैहि सलाम को फिरौन और उसके लश्कर से निजात अता फरमाई। 10 मुहर्रम को यहूदी रोजा रखते थे, तो सरकार ने फरमाया, हम पर ज्यादा हक है कि हम रोजा रखें, लिहाजा 10 मुहर्रम का रोजा रखो। हुजूर अलैहिस्सलाम ने खुद भी रोजा रखा 10 मुहर्रम का, और सहाबा ने भी रोजा रखा 10 मुहर्रम का, और फरमाया, अल्लाह की जात से उम्मीद है कि वो इस रोजे को गुज़िश्ता सालों के सारे गुनाहों का कफारा बनाए, यानी एक साल के गुनाह इस रोजे के जरिए माफ हो जाए। फरमाया, मुझे ये रब से उम्मीद है। और दूसरी रिवायत ये है कि सहाबा ने अर्ज की, या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम, आशूरे के दिन ये रोजा रखते हैं और हम भी रोजा रखें तो इनसे मुशाबियत होगी, यहूदियों से मुशाबियत होगी, वो भी रखते हैं हम भी रखें। सरकार ने फरमाया, हां ये तुम सही कह रहे हो, अगर मैं आइंदा साल मौजूद रहा तो इंशाअल्लाह 9 और 10 दोनों का रोजा रखूंगा। ये सरकार ने फरमाया, लेकिन उससे कब्ल ही आपने जाहिरी तौर पर पर्दा फरमा दिया। लेकिन उलमा ने लिखा कि इससे ये जाहिर हुआ कि 9 और 10 का रोजा रखना चाहिए ताकि यहूदियों से मुशाबहत भी ना हो और इस रोजे की फजीलत भी हमें हासिल हो जाए। लिहाजा तमाम हजरात और खवातीन जो मेरी गुफ्तगू को सुन रहे हैं, अगर किसी में कोई शरई उजुर ना हो, ये फर्ज नहीं है, अगर कोई ना रखे तो उस पर कोई मलामत नहीं है कि कयामत के दिन पूछा जाए कि भाई तुमने क्यों नहीं रखा, ऐसा नहीं है। लेकिन अगर कोई सेहतमंद है वो रख सकता है तो चाहिए कि रखे, इसकी बड़ी फजीलत है 9 और 10 दोनों का रखे। और कोई उजरे शरई हो तो फिर बात अलग है। हमें चाहिए कि जो जो भी हमें ऐसे मौके मिले, हम उनमें वो नेक काम कर गुजरे ताकि अल्लाह के हबीब अलैहिस्सलाम की अहादीस पर अमल भी हो जाए और उस नेक अमल के सदके में हमारे गुनाह भी माफ हो जाए। अल्लाह तबारक व तआला हम सबको नेक आमाल की तौफीक अता फरमाए। अल्हम्दुलिल्लाह आप तमाम हजरात 8 रोज तक बराबर तशरीफ लाए, ठीक है ना? अब कल फाइनल मैच, आखिरी, कल आना जरूरी है, कल शब आशूरा भी है, इस रात की भी बड़ी फजीलत है, और कल शहजादे रसूल जिगर कोशे बतूल सरदारे नौजवानान जन्नत सैयदना इमाम हुसैन रजी अल्लाह ताला अन्हु और उनके रुफका की बेमिसाल शहादत के मुतालिक इंशाअल्लाह ताला बयान होगा। अल्लाह रब्बुल आलमीन जल्ल जलालहु व मनवालहु हम सबको अहले बैत की मोहब्बत अता फरमाए, उनकी इताअत करने की तौफीक अता फरमाए। वाखिरु दावाना अनिल हम्दुलिल्लाह रब्बिल आलमीन।